जी देखिए भाई आगे सबक मतन देख लीजिए। वकद युसर्रहु बिकैफियत निस्बती फमुवज्जहतुन व मा बिहिल बयानु जिहतुन व इल्ला फमुतलकतुन फइनकान अलहुक्म फीहा बिजरूरत निस्बती मा दामा ذاتुल मौजूई मौजूदतन फजरूरियतुन मुतलकतुन औ मा दामा वस्फुहु फमशरूततुन आम्मतुन औ फी वक्तिन मुअय्यनिन फवक्तियतुन मुतलकतुन او غير معين فمنتشرة مطلقة او بدوامها ما دام الذات فدائمة مطلقة او ما دام الوصف فعرفية عامة। गुज़श्ता सबक में आपने क़ज़िया ख़ारिजिया, क़ज़िया हक़ीक़िया और क़ज़िया ज़हनिया के बारे में पढ़ा। इन्होंने आपको बतलाया था कि कजिया मुजिबा के अंदर वजूद मौजू जरूरी है उस कजिए के सादिक आने के लिए। वजूद मौजू होगा तो कजिया सादिक आएगा, अगर वजूद मौजू नहीं तो कजिया सादिक भी नहीं आ सकता। मैंने आपको बतलाया था कि कजिए में वजूद मौजू जरूरी होता है, कभी हुक्म के एतबार से और कभी सिदक के एतबार से। अगर हुक्म के एतबार से देखा जाए तो फिर कजिया मुजिबा के साथ साथ कजिया सालिबा में भी वजूद मौजू जरूरी है, इसलिए क्योंकि कजिया मुजिबा में एक चीज का इस्बात किया जाता है दूसरी चीज के लिए और कजिया सालिबा में एक चीज की नफी की जाती है दूसरी चीज से। तो यानी ये जो इस्बात या नफी का हुक्म है ये मौजू पर आप तभी लगाएंगे जब पहले आप मौजू का तसव्वुर करेंगे। पहले आप क्या करते हैं, मौजू का तसव्वुर करते हैं, फिर एक चीज को उसके लिए साबित करते हैं कजिया मुजिबा में या एक चीज की उससे नफी करते हैं कजिया सालिबा में। तो हुक्म के एतबार से मौजूद मौजू जरूरी है कजिया मुजिबा में भी और कजिया सालिबा में भी, जबकि सिदक के एतबार से सिर्फ कजिया मुजिबा में वजूद मौजू जरूरी है, कजिया सालिबा में वजूद मौजू जरूरी नहीं। तो कजिया मुजिबा में वजूद मौजू होगा तो वह सादिक आएगा, अगर उसमें वजूद मौजू ही नहीं है तो कजिया भी सादिक नहीं आ सकता। भाई जैसे जैदुन काइमुन, आप जैद के लिए कयाम साबित करना चाहते हैं, पहले जैद का वजूद तो होना चाहिए फिर ही उसके लिए कयाम साबित होगा और यह कजिया सादिक आएगा। तो वजूद मौजू जरूरी है या तो हुक्म के एतबार से या सिदक के एतबार से। हुक्म के एतबार से वजूद मौजू जरूरी है कजिया मुजिबा में भी और कजिया सालिबा में भी, जबकि सिदक के एतबार से वजूद मौजू जरूरी है सिर्फ कजिया मुजिबा में, जबकि कजिया सालिबा में वजूद मौजू हो या ना हो दोनों सूरतों में वो सादिक आ सकता है। और उसके बाद फिर इन्होंने आपको बतलाया कि कजिया की वजूद मौजू के एतबार से तीन किस्में हैं, या कजिया खारिजिया होगा, या कजिया हकीकिया होगा, या कजिया जहनिया होगा। तो ये तीन किस्में हैं वजूद मौजू के एतबार से, कजिए की ये तीन किस्में किस एतबार से हैं, वजूद मौजू के एतबार से। अगर वजूद मौजू मुहक्क हो तो वह कजिया खारिजिया, और अगर वजूद मौजू मुकद्दर हो तो वह कजिया हकीकिया, और अगर वजूद मौजू जहनी हो तो फिर वह कजिया जहनिया है। भाई तफसील मैंने बयान की थी कि कजिया खारिजिया में कजिए का जो मौजू होता है वो वजूद मुहक्क होता है, यानी इसमें उन अफराद पर हुक्म लगाया जाता है जो खारिज में बिलफेल मौजूद होते हैं, जैसे कुल्लु इंसानिन हैवानुन। तो खारिज में इंसान के जो अफराद बिलफेल यानी फिलहाल मौजूद हैं उन पर हुक्म लगाया जा रहा है कि वह सब क्या हैं, हैवान हैं। तो कजिया खारिजिया में उन अफराद पर हुक्म होता है जो खारिज में बिलफेल मौजूद होते हैं, जबकि कजिया हकीकिया का मौजू जो है वो वजूद मुकद्दर होता है, यानी जो फर्ज कर लिया जाए, जो यानी इसमें हुक्म उन अफराद पर होता है जो खारिज में मुमकिनुल वजूद होते हैं, यानी जिनका खारिज में वजूद मुमकिन होता है, फिर बिलफेल मौजूद हो या ना हो इससे कोई फर्क नहीं पड़ता। अगर बिलफेल भी मौजूद हैं फिर तो और ज्यादा अच्छी बात है। हमने भी क्या कहा था कि ये चीज मसलन कुल्लो इंसान इन हैवान, जबकि इसका मौजू क्या हो, वजूद मुकद्दर हो। पहली सूरत में क्या था, यही कजिया था कुल्लो इंसान इन हैवान, وہاں موضوع کیا تھا؟ وجود محقق، جو اب خارج میں بالفعل اس کے افراد موجود ہیں. دوسری صورت میں افراد محققہ پر حکم نہیں لگا رہا بلکہ افراد مقدرہ پر حکم لگا رہا ہوں، یعنی انسان کے جو بھی افراد خارج میں ممکن ہیں وہ حیوان ہوں گے. کلو انسان ان حیوان، انسان کے جو بھی افراد خارج میں ممکن ہوں وہ سب کیا ہوں گے؟ حیوان ہوں گے. تو میں حکم کس پر لگا رہا ہوں؟ افراد مقدرہ پر. کس پر؟ یعنی جو خارج میں ممکن الوجود ہیں، جن کا خارج میں ہونا ممکن ہے، اب چاہے وہ بالفعل ہوں یا نہ ہو اسے بحث نہیں ہماری. بالفعل ہیں تو اور اچھی بات ہے. میں نے بھی حکم کس پر لگایا تھا؟ انسان کے ان افراد پر جو خارج میں ممکن ہیں. جب بالفعل موجود ہیں پھر تو بات اور واضح ہوگی کہ واقعی یہ ممکن ہے، بالفعل بھی موجود ہیں خارج میں. بھائی بات سمجھ میں آ گئی. بہرحال بالفعل ہوں یا نہ ہو اس سے فرق نہیں پڑتا. حکم یہاں پر کس پر لگایا جاتا ہے؟ افراد مقدرہ پر، یعنی جو خارج میں ممکن ہیں، خارج میں ممکن ہیں. اور تیسرا جو ہے وہ قضیہ ذہنیہ تھا، اس میں ان افراد پر حکم لگایا جاتا ہے جو ذہن میں ممکن الوجود ہیں. قضیہ ذہنیہ کا موضوع وجود ذہنی ہے، یعنی ان افراد پر حکم لگایا جاتا ہے جو ذہن میں ممکن الوجود ہیں، چاہے بالفعل ہوں یا نہ ہو اس سے فرق نہیں پڑتا، لیکن ہونے کیا چاہیے؟ ذہن میں ممکن الوجود. حقیقیہ میں تھے خارج میں ممکن الوجود، اور قضیہ ذہنیہ میں ذہن میں جو ممکن الوجود افراد ہیں ان پر حکم لگایا جاتا ہے. تو جو ذہن میں ممکن الوجود ہیں، جیسے شریک الباری ممتنع. آپ کیا کہتے ہیں؟ شریک الباری ممتنع ہے. شریک الباری اللہ کا شریک، بھئی خارج میں تو ممتنع ہے، ممکن ہی نہیں ہے، لیکن ذہن میں ہم تصور کر سکتے ہیں. ذہن میں یہ ممکن الوجود ہے، لیکن جو بھی شریک الباری آپ ذہن میں تصور کریں گے اس پر ممتنع ہونے کا حکم لگانا پڑے گا. اس پر ذہن میں، یعنی آپ ذہن میں جو بھی شریک الباری فرض کریں گے اس پر امتناع والا حکم لگانا پڑے گا کہ یہ چیز خارج میں ممتنع ہے. آپ ذہن میں شریک الباری کا جو فرد بھی تصور کر لیں اس پر کیا حکم لگانا پڑے گا؟ امتناع والا حکم لگانا پڑے گا کہ یہ کیا ہے؟ ممتنع ہے. آپ کے ذہن میں اشکال آئے گا کہ ایک طرف آپ کہہ رہے ہیں کہ فرض کر لیں، جب فرض کر لیا تو ممتنع کہاں رہا؟ ممکن ہو گیا یعنی ذہن میں. آپ کیا کہہ رہے ہیں؟ کہ شریک الباری ممتنع ہے. اور پھر کہہ رہے ہیں جو بھی آپ شریک الباری کا فرد ذہن میں تصور کریں گے تو اس پر کیا حکم لگانا پڑے گا؟ امتناع والا، کہ یہ ممتنع ہے. بھئی آپ نے فرض کیا ہے ذہن میں، اور امتناع والا جو حکم لگا رہے ہیں وہ خارج کے اعتبار سے لگا رہے ہیں کہ یہ جو چیز میں نے ذہن میں فرض کی اور جس پر کیا صادق آ رہا ہے کہ یہ شریک الباری ہے، یہ چیز جو ہے خارج میں ممتنع ہے، خارج میں ہو ہی نہیں سکتی. خارج میں تو یہ جو امتناع والا حکم ہے یہ خارج کے اعتبار سے ہے. ذہن میں تو ناممکن چیز بھی انسان فرض کر سکتا ہے. جیسے ابھی آپ نے شریک الباری کو فرض کیا، شریک الباری کیا ہے؟ اس کو آپ نے فرض کر لیا، اگرچہ یہ ناممکن ہے، شریک الباری ہو ہی نہیں سکتا. تو ذہن میں فرض تو ناممکن چیز کو بھی کیا جا سکتا ہے. تو آپ نے ذہن میں کس کا تصور کیا؟ شریک الباری کے ایک فرد کا. تو اس کو کس وصف کے ساتھ موصوف کرنا پڑے گا؟ اس پر کیا حکم لگانا پڑے گا؟ امتناع والا، کہ یہ جو چیز ہے جس کو ہم نے کیا فرض کیا ہے؟ شریک الباری، یہ ممتنع ہے. کیا معنی؟ کہاں ممتنع ہے؟ خارج میں ممتنع ہے. ذہن میں تو آپ فرض کر رہے ہو. بات سمجھ میں آ گئی. تو ذہن میں یہ ممکن الوجود ہے لیکن خارج کے اعتبار سے یہ کیا ہے؟ ممتنع. تو آپ ذہن میں شریک الباری کا جو بھی فرد تصور کر لیں گے اس پر امتناع والا حکم ماننا پڑے گا آپ کو کہ یہ کیا ہے؟ خارج میں ممتنع ہے. تو جو بھی چیز آپ فرض کریں گے اس پر امتناع والا حکم آپ کو ماننا پڑے گا کہ یہ جو چیز ہے خارج میں ممتنع ہے، یعنی خارج میں یہ چیز یعنی شریک الباری ہو ہی نہیں سکتا. بھائی بات سمجھ میں آ گئی. تو یہ امتناع والا جو حکم لگایا کس اعتبار سے لگایا؟ خارج کے اعتبار سے لگایا کہ خارج میں اس کا ہونا ناممکن ہے، ذہن میں تو ہم نے فرض کر لیا، اور میں نے بتایا تھا فرض تو ناممکن چیز کو بھی انسان کر سکتا ہے بھائی. اس کے بعد انہوں نے آپ کو بتلایا تھا کہ کبھی کبھار حرف سلب کو قضیے کے موضوع یا محمول یا دونوں کا جز بنا دیا جاتا ہے، اور اس طرح کے قضیے کو معدولہ کہتے ہیں، اور یہ تین قسم پر ہے، یا تو حرف سلب جز ہوگا موضوع کا تو اس کو معدولۃ الموضوع کہیں گے، یا حرف سلب جز ہوگا محمول کا تو اس کو معدولۃ المحمول کہیں گے، یا حرف سلب جز ہوگا دونوں کا تو اس کو معدولۃ الطرفین کہیں گے. اور میں نے آپ کو یہ بھی بتلایا تھا کہ ان تین میں سے صرف معدولۃ المحمول جو ہے وہ منطق کے اندر معتبر ہے، باقی دو قسمیں معتبر نہیں ہیں. اور اس کو معدولہ کیوں کہتے ہیں، میں نے وجہ بھی بتلائی تھی کہ اس میں حرف سلب جو ہے اس کو اپنے عام طریقے سے پھیرا گیا ہے، ہٹایا گیا ہے، تو حرف سلب اپنے عام طریقے سے چونکہ اس کو ہٹایا گیا ہے اس لیے یہ حرف سلب کیا ہوا، معدول ہوا، اور اس حرف سلب کی وجہ سے پورے قضیے کو ہی کیا کہہ دیا، معدولہ کہہ دیا، معدولہ کہہ دیا. جبکہ اس کے مقابلے میں قضیہ محصلہ ہے، قضیہ محصلہ وہ ہے جس میں حرف سلب نہ موضوع کا جز ہو اور نہ محمول کا جز ہو، تو اس کو قضیہ محصلہ کہیں گے. محصلہ حاصل سے ہے، حاصل. دیکھو افعال عامہ آپ نے پڑھے ہیں، کون، ثبوت، وجود اور حصول، اور ان سب کا کیا معنی ہے، ہونا. کون، ثبوت، وجود اور حصول، سب کا معنی ہے ہونا. تو یہاں بھی محصلہ، محصلہ کیوں کہتے ہیں، کیونکہ موضوع اس میں بھی حرف سلب جز نہیں، محمول اس میں بھی حرف سلب جز نہیں، تو دونوں وجودی ہیں یعنی حاصل ہیں. کیا ہیں؟ حاصل ہیں. بات سمجھ میں آ رہی ہے؟ وہ دیکھو کون، ثبوت، وجود اور حصول، دیکھو یہ دونوں وجودی ہیں، کسی کے ساتھ بھی حرف سلب جڑا ہوا نہیں، یا دونوں یوں کہو حاصل ہیں، یا دونوں کیا ہیں، کائن ہیں، کائن یعنی ثابت ہیں، ثابت کہہ لو یا وجودی کہہ لو یا حاصل کہہ لو، تو یہ دونوں وجودی ہیں. جیسے زید قائم اور زید لیس بھی قائم، زید اس کے ساتھ بھی کوئی حرف سلب نہیں جڑا ہوا، اور قائم اس کے ساتھ بھی کوئی حرف سلب نہیں جڑا ہوا، تو اس کو قضیہ محصلہ کہیں گے. اور پھر یہ موجبہ بھی ہو سکتا ہے اور سالبہ بھی. زید قائم یہ کیا ہے، موجبہ، اور زید لیس بھی قائم یہ کیا ہے، سالبہ. زید لیس بھی قائم، اس میں اگرچہ حرف سلب موجود ہے لیکن وہ موضوع کا جز بھی نہیں اور محمول کا جز بھی نہیں، یہاں وہ نسبت کی نفی کے لیے آ رہا ہے. اور ہم نے بھی یہی کہا تھا کہ قضیہ محصلہ میں موضوع یا محمول ان کا جز حرف سلب نہیں ہوگا، اور یہاں بھی ایسے ہی ہے. تو اس کو کیا کہیں گے، زید لیس بقائم، یہ کیا ہے، قضیہ محصلہ ہے. بات سمجھ میں آ گئی؟ اب آئیے جی آگے سبق دیکھیے. کہتے ہیں وقد یصرح بکیفیت نسبت فموجہۃ وما به البیان جہۃ والا فمطلقۃ. موجہات کا بیان آیا بھائی، موجہات کا یاد رکھو، یہ بڑی مشکل بحث ہے منطق کی، دعا کرو اللہ تعالیٰ خوب آسان فرما دیں بھائی. یاد رکھو قضیہ حملیہ کے اندر موضوع کی طرف جو محمول کی نسبت ہوتی ہے وہ کبھی ایجابی ہوتی ہے اور کبھی سلبی. زید قائم، زید کے لیے میں نے قیام کو ثابت کیا، اور زید لیس بقائم، دیکھو اس میں میں نے زید سے قیام کی نفی کی. تو قضیہ حملیہ کے اندر موضوع کے لیے محمول کا یا تو اس بات ہوگا یا نفی. تو یہ جو قضیے کے اندر موضوع کے لیے محمول کا اثبات یا نفی ہے، یہ نفس الامر اور واقع میں اس کی کوئی نہ کوئی کیفیت ہوگی بھائی. کیا ہوگی؟ اس کی نفس الامر اور واقع میں کوئی نہ کوئی کیفیت ہوگی. میں نے مثلا کہا زید قائم، خارج میں اور واقع کے اندر دیکھو زید کھڑا ہے. زید کیا ہے؟ ایک تو میں قضیے میں لفظوں کے اندر بیان کر رہا ہوں، اور ایک نفس الامر اور واقع میں آپ دیکھیں تو زید کیا ہے، مثلا زید کھڑا ہے. تو یہ جو زید کے لیے قیام کا ثبوت ہے نفس الامر اور واقع میں، اس کی کوئی نہ کوئی کیفیت ضرور ہوگی. یعنی یہ قیام زید کے لیے یا تو وجوبی ہوگا یا امتناعی ہوگا یا امکانی ہوگا या दाइमन होगा या तीन जमानों में से किसी जमाने में होगा। नफ्सुल अमर और वाकई में एक चीज का सबूत या एक चीज की नफी दूसरी चीज से, तवज्जो है, कजिए की बात मैं नहीं कर रहा। कजिए में मैंने कहा जैदुन कायमुन, इस कजिए को एक तरफ रखें, नफ्सुल अमर और वाकई में देखें कि जैद के लिए कियाम का सबूत जो है, यानी यूं कहो खारिज में, खारिज में जैद मौजूद है और जैद इस वक्त खड़ा है, तो जैद के लिए ये जो कियाम का सबूत है इसकी कोई ना कोई कैफियत जरूर होगी। या तो जैद के लिए ये कियाम लाजमी होगा, क्या होगा, या जैद के लिए कियाम मुमतना होगा, या जैद के लिए ये कियाम मुमकिन होगा, फिर जैद के लिए ये कियाम दाइमन होगा या तीन जमानों में से किसी जमाने में होगा। अब आप मुझे बताइए, वाकई में जैद खड़ा है, वाकई में मालूम हुआ जैद के लिए कियाम साबित है, जैद के लिए। अब मुझे बताइए क्या जैद के लिए यह कियाम जरूरी है, क्या जैद कियाम के बगैर नहीं हो सकता? हो सकता है। मालूम हुआ जैद के लिए यह कियाम जरूरी और वाजिबी नहीं, जरूरी नहीं, तो क्या जैद के लिए यह कियाम मुमतना है, जैद खड़ा हो ही नहीं सकता, मुमकिन ही नहीं है? नहीं। अच्छा, तो क्या जैद के लिए यह कियाम मुमकिन है? हां, मुमकिन है, जैद खड़ा हो और मुमकिन है खड़ा ना हो। तो मालूम हुआ कि वाक़े और नफ्सुल अमर में जैद के लिए जो कियाम साबित है इसकी कोई ना कोई कैफियत जरूर होगी, या ये वाजिब होगा यानी इसका होना जरूरी होगा, इसके बगैर जैद हो ही नहीं सकता, जैद हो और कियाम ना हो ऐसा नहीं हो सकता? नहीं नहीं, ऐसा तो नहीं है। या जैद के लिए कियाम मुमतने होगा यानी जैद हो और उसके लिए कियाम पाया जाए ऐसा हो ही नहीं सकता? नहीं, ऐसा भी यहां नहीं है। या इम्कानी होगा यानी जैद के लिए कियाम मुमकिन है, हो सकता है जैद खड़ा हो सकता है खड़ा ना हो, बैठा हुआ हो या लेटा हुआ हो। दूसरी मिसाल ले लो, जैसे देखो मैं कहता हूं कुल इंसान हैवान, हर इंसान हैवान है, तो नफ्सुल अमर और वाकई में इंसान के जो अफराद हैं उनके लिए हैवान होना या तो जरूरी होगा या मुमतना होगा या इम्कानी होगा, और फिर या दवाम के साथ होगा या तीन जमानों में से किसी एक जमाने में होगा। अब आप मुझे बताइए कुल्लो इंसानिन हैवानुन, वाकई में इंसान के जो अफराद हैं क्या उनके लिए हैवान होना मुमकिन है? यानी हो सकता है हैवान हो सकता है ना हो। आप कहेंगे नहीं नहीं मुमकिन नहीं है, बल्कि हर इंसान के लिए क्या जरूरी है, वो हैवान हो। तो ये जो वाकई में हर इंसान के लिए हैवान होना साबित है ये जरूरी है, लाजमी है भाई, जरूरी है। इंसान हो और हैवान ना हो ऐसा हो ही नहीं सकता। जो भी इंसान का फर्द वाकई में होगा वो कतई और लाजमी तौर पर क्या होगा, हैवान होगा। तो देखा वाकई के अंदर इंसान के लिए जो हैवान होना साबित हुआ वो उसकी क्या कैफियत है, लाजमी है, जरूरी है। क्या है, लाजमी और जरूरी है। जो भी इंसान होगा उसका हैवान होना जरूरी है, ऐसा नहीं हो सकता इंसान तो हो वाकई में और हैवान ना हो। मालूम हुआ इंसान के लिए हैवान होना जरूरी है और जैद के लिए कियाम क्या था, मुमकिन था, जरूरी नहीं था। और फिर ये बताइए जैद के लिए ये जो कियाम है ये दाइमन है या तीन जमानों में से किसी जमाने में है? दाइमन का माना ये हर वक्त कियाम है उसके लिए, जैद जब भी आप जैद को देखेंगे उसके लिए कियाम होगा, ना वो कभी बैठता है ना कभी लेटता है, क्या ऐसा हो सकता है? नहीं। जैद के लिए कियाम दाइमन नहीं है, तीन जमानों में से किसी एक जमाने में होगा, क्योंकि कभी वो खड़ा होगा कभी बैठा होगा कभी लेटा होगा, तो कियाम जब भी उसके लिए साबित होगा हर वक्त नहीं होगा, दाइमन नहीं होगा, बल्कि तीन जमानों में से किसी एक जमाने में वो खड़ा होगा। सुबह खड़ा है या शाम को खड़ा है या दोपहर को खड़ा है, बहरहाल तीन जमानों में से किसी एक जमाने के अंदर उसके लिए कियाम साबित होगा, हर वक्त उसके लिए कियाम साबित नहीं होगा। और मिसाल देख ले, और मिसाल जैसे देखो फलासफा यूनान का नजरिया यह है कि आसमान नौ है भाई, हमारे नजदीक तो आसमान सात है भाई, कुरान हमें क्या बतलाता है, आसमान कितने हैं? सात हैं भाई। तो कुरान हमें बतलाता है कि आसमान सात हैं, लेकिन फलासफा यूनान का अकीदा यह था कि आसमान नौ हैं भाई, और ये जो सूरज चांद सितारे वगैरह हैं ये आसमानों के अंदर इस तरह जुड़े हुए हैं जैसे ये आपकी छत में ये पंखा और ये बल्ब जुड़े हुए हैं। जैसे छत में पंखा जुड़ा हुआ है, जैसे छत में बल्ब वगैरह जुड़े हुए हैं, वो फलासफा कहते थे ये जो चांद है, सूरज है, सितारे हैं, ये मुख्तलिफ आसमानों के अंदर इसी तरह जुड़े हुए हैं, और ये आसमान हर वक्त घूमते रहते हैं, इनसे हरकत कभी भी जुदा नहीं होती, यानी ये दाइमन मुतहर्रिक हैं, ये आसमान दाइमन, यानी ये इनका वसफ है जो इनसे कभी जुदा नहीं होता। तो ये जो हमें सूरज मशरिक से निकलता और मगरिब में गुरूब होता नजर आता है, वो कहते थे ये दरअसल सूरज हरकत नहीं कर रहा, ये सूरज एक आसमान के अंदर जुड़ा हुआ है, और वो आसमान जब घूमता है तो उसके साथ साथ ये सूरज भी घूमता चला जाता है। जैसे देखो ये छत अगर घूमने लगे तो इसमें जो बल्ब और पंखे लगे हुए हैं वो भी साथ साथ घूमते चले जाएंगे, क्योंकि वो छत में जुड़े हुए हैं। तो वो फलासफा यूनान क्या कहते थे, ये सूरज चांद सितारे वगैरह मुख्तलिफ आसमानों में जुड़े हुए हैं, और इनकी जो हरकत हमें मशरिक से मगरिब की तरफ दिखाई देती है ये उन आसमानों की हरकत है, वह आसमान घूम रहे हैं और उन्हीं के अंदर ये जुड़े हुए हैं, तो ये भी हमें घूमते हुए दिखाई देते हैं। सूरज ये जो रोजाना मशरिक से तुलू होता है और मगरिब में गुरु होता है, ये इस वजह से कि ये जिस आसमान में जुड़ा हुआ है वो हर वक्त घूमता रहता है मशरिक से मगरिब की तरफ, तो सूरज भी उसके साथ साथ हमें मशरिक से मगरिब की तरफ हरकत करता हुआ मालूम होता है। इसी तरह चांद है, इसी तरह सितारे हैं भाई। बात समझ में आ गई? तो फलासफा यूनान का अकीदा यह था कि आसमान हर वक्त हरकत में है, इनसे यह हरकत जुदा नहीं होती, यह हरकत जुदा नहीं होती, हर वक्त हरकत करते रहते हैं। अब आप मुझे बताइए कि वाकई और नफ्सुल अमर में आसमानों के लिए जो यह हरकत साबित है, ये जो फलासफा यूनान मानते हैं उनके अकीदे के मुताबिक आसमानों के लिए यह जो हरकत साबित है, क्या क्या यह हरकत तीन जमानों में से किसी जमाने में होती है या दाइमन इनके साथ होती है? दाइमन। देखा, मालूम हुआ, यह मालूम हुआ जो जो हरकत साबित है आसमानों के लिए इसकी कैफियत दाइमी है। इसकी कैफियत क्या है? फिर सुनो भाई, नफ्सुल अमर और वाकई में एक चीज का सबूत हो दूसरी चीज के लिए या एक चीज की नफी हो दूसरी चीज से, तो ये किसी न किसी कैफियत के साथ जरूर मुकय्यफ होगी। जैसे मसल मैं आपसे कहता हूं ज़ैदुन क़ाइमुन, देखो क़ज़िये में मौजू क्या है? ज़ैदुन, और महमूल क्या है? कायमुन। मैंने जैद के लिए क्या साबित किया? क़याम। इस कजिए को एक तरफ रखें, नफ्सुल अमर में और वाकई में देखो जैद के लिए क़याम साबित है, तो उसकी कोई ना कोई कैफियत जरूर होगी, अगरचे हम कजाया में अक्सर जिक्र नहीं करते। मसलन आप अपने साथी को बताते हैं ज़ैदुन क़ाइमुन, ज़ैद क्या है? खड़ा है। आपने सिर्फ यह बतलाया कि ज़ैद के लिए क़याम साबित है, लेकिन नफ्सुल अमर में और वाकई में यह जो क़याम साबित है ज़ैद के लिए, इसकी कोई ना कोई कैफियत जरूर होगी, या तो यह क़याम ज़ैद के लिए जरूरी होगा या मुमतने होगा या इम्कानी होगा, फिर या दाइमी होगा या तीन जमानों में से किसी जमाने के अंदर होगा। तो यहां पर जैद के लिए जो क़याम साबित है वो इम्कानी है, मुमकिन है, जैद हो सकता है खड़ा हो सकता है खड़ा ना हो, दोनों एहतमाल उसमें हैं, यानी कभी खड़ा होगा और कभी खड़ा नहीं होगा, यानी जरूरी नहीं है उसके लिए, और नीज मुमतनिया भी नहीं है कि जैद हो और क़याम उसके लिए साबित ही ना हो सके, नहीं ऐसा भी नहीं हो सकता, और फिर दाइमन भी नहीं है बल्कि तीन जमानों में से किसी जमाने के अंदर होगा। बात समझ में आ रही है? तो नफ्सुल अमर और वाकई में एक चीज का सबूत दूसरी चीज के लिए या एक चीज की नफी दूसरी चीज से, इसकी कोई ना कोई कैफियत जरूर होगी। और कोई मिसाल ले आए, कोई और मिसाल ले आए, मसलन ज़ैदुन ज़ाहिकुन, ज़ैद क्या है? ज़ाहिक। ज़ाहिक एक है उसमें ज़िहक की सलाहियत, सलाहियत तो हर इंसान में अल्लाह ने रखी है, यहां सलाहियत नहीं मुराद बल्कि बिलफेल हंसना मुराद है, बिलफेल हंसना। अब मैं कहता हूं ज़ैदुन ज़ाहिकुन, ज़ैद हंस रहा है या ज़ैद हंसने वाला है, तो ये तो मैंने कजिया कहा, जुबान से अल्फाज अदा किए। नफ्सुल अमर में देखें और वाकई में देखें, जैद के लिए यह जो जहक साबित है ये जरूरी है, लाजमी है। जैद के लिए जहक जरूर होगा, जैद हो और हंस ना रहा हो ऐसा नहीं हो सकता। क्या ऐसा है?
नहीं।
हर वक्त क्या जैद हंसता रहता है? नहीं, दाइमन भी नहीं। अच्छा, क्या जहक जैद के लिए मुमतने है, यानी जैद हंस ही नहीं सकता, मुमकिन ही नहीं है कि जैद हंसे? नहीं, इम्तनाई भी नहीं है। मालूम हुआ ये इम्कानी है, मुमकिन है जैद हंसे, हो सकता है हंसे और हो सकता है, यानी किसी वक्त उसके लिए हंसना होगा और किसी वक्त उसके लिए हंसना नहीं होगा। इन यूं को तीन जमानों में से एक जमाने में उसके लिए यह हंसना साबित है। तीन जमानों में से एक जमाने में उसके लिए हंसना साबित होगा। जब भी वो हंसेगा, कुछ देर के लिए हंसेगा और वो कोई ना कोई जमाना होगा। तो मालूम हुआ जैद के लिए जो हंसना है वो लाजिम नहीं, जबकि इंसान के लिए हैवान होना लाजिम है। भाई लाजिम है, ये उससे जुदा ही नहीं हो सकता। ये तो थी ईजाब की मिसालें। नफी की मिसाल देख लें, मसलन मैं आपको कहता हूं जैदुन लैसा बिकाइमीन, जैद खड़ा नहीं है। देखो मैंने जैद से कियाम की नफी की, लेकिन नफसुल अमर में देखें, मेरे लफ्जों को छोड़ें, नफसुल अमर में देखें, नफसुल अमर और वाकई में जैद से कियाम की नफी है। तो क्या जैद से कियाम की नफी वाजिब है? जैद कभी खड़ा हो ही नहीं सकता? नहीं, जैद से कियाम की नफी वाजिब नहीं। क्या जैद से कियाम की नफी दाइमन है, हमेशा वो खड़ा हो ही नहीं सकता, कभी भी ये उसके लिए साबित नहीं होगी? नहीं। हां, तीन जमानों में से किसी एक जमाने के अंदर है, मैंने जैद से कियाम की नफी की, तो ये तीन जमानों में से किसी एक जमाने में, कभी वो खड़ा नहीं होगा तो कभी वो खड़ा होगा। तो ये जो कियाम की जैद से नफी है ये तीन जमानों में से किसी जमाने में होगी, और नीज जैद से जो कियाम की नफी है ये मुमकिन है। क्या है? हो सकता है जैद खड़ा हो सकता है खड़ा ना हो। तो मैंने नफी की, तो जैसे जैद के लिए खड़ा होना मुमकिन है, इसी तरह खड़ा ना होना यानी बैठा हुआ होना भी मुमकिन है। और मिसाल ले लें, मसलन मैं आपसे कहता हूं कुल्लु कातिबिन मुतहर्रिकुल असाबिअ, कुल्लु कातिबिन मुतहर्रिकुल असाबिअ, जो भी लिखने वाला है उसकी उंगलियां हरकत करती हैं। जो शख्स भी कुछ लिख रहा हो उसकी उंगलियां हरकत करती हैं। जी अब आप मुझे बताइए, क्या हर कातिब के लिए उंगलियों का हरकत करना जरूरी है? हर कातिब के लिए उंगलियों का हरकत करना जरूरी है?
जी,
जब भी कोई किताबत करेगा, जब भी कोई लिखेगा, वो लिखा ही उंगलियों से जाता है, तो उंगलियों का हरकत करना जरूरी है। ऐसा कभी नहीं हो सकता कोई कातिब तो हो यानी लिख रहा हो लेकिन उसकी उंगलियां हरकत न कर रही हो। तो हर कातिब के लिए उंगलियों का हरकत करना जरूरी है। तो नफसुल अमर और वाकई में जो भी कातिब होगा उसकी उंगलियों का हरकत करना जरूरी है। यहां तक बात समझ में आ गई? फिर सुनो हासिले कलाम, फिर सुन लो, नफसुल अमर और वाकई में एक चीज के लिए दूसरी चीज का सबूत या एक चीज से दूसरी चीज की नफी। कजिए को छोड़ दें, मैं कजिए की बात नहीं कर रहा, बल्कि नफसुल अमर और वाकई में एक चीज के लिए दूसरी चीज का सबूत या एक चीज से दूसरी चीज की नफी, ये इसकी कोई ना कोई कैफियत जरूर होगी। जैसे नफसुल अमर में जैद के लिए कियाम है तो जैद के लिए कियाम जरूरी नहीं है बल्कि मुमकिन है, और हमेशा नहीं है बल्कि तीन जमानों में से किसी जमाने में है। और जैसे इंसान के लिए हैवान होने का सबूत नफसुल अमर में, यानी वाकई में इंसान के जो भी अफराद होंगे उनके लिए हैवान होना जरूरी है, और जैसे नफसुल अमर और वाकई में हर कातिब के लिए, हर लिखने वाले के लिए उसकी उंगलियों का हरकत करना जरूरी है। अगर उंगलियां हरकत नहीं करेंगी तो वो लिखेगा कैसे भाई? तो जब भी वो लिखेगा उसकी उंगलियां हरकत करेंगी भाई। नफसुल अमर और वाकई में एक चीज का सबूत हो दूसरी चीज के लिए या एक चीज की नफी हो दूसरी चीज से, उसकी कोई ना कोई कैफियत जरूर होगी। या तो वो वाजिब और जरूरी होगा या वो मुमतने होगा। ये एक चीज का दूसरी चीज के लिए सबूत है या एक चीज की दूसरी चीज से नफी, ये या तो वाजिब होगा या मुमतने होगा या मुमकिन होगा या दायमन होगा या तीन जमानों में से किसी जमाने के अंदर होगा। जैसे मैंने मिसाल जिक्र की, क्या मिसाल जिक्र की? कि हर आसमान मुतहर्रिक है। फलासफा यूनान का क्या नजरिया है कि हर आसमान मुतहर्रिक है। तो मुझे बताइए ये जो नफ्सुल अमर और वाकई में आसमानों के लिए जो हरकत वो साबित मानते हैं, ये हरकत क्या ये दाइमन होती है या तीन जमानों में से किसी जमाने में? दाइमन, यानी हर वक्त उसके लिए यह हरकत साबित है। और क्या यह हरकत उसके लिए जरूरी है? आसमान हो और मुतहर्रिक न हो, क्या ऐसा हो सकता है या नहीं? हो तो सकता है, क्योंकि ये तो उसका वसफ है, वसफ जुदा हो सकता है, लेकिन जुदा होता नहीं, जुदा यानी ये उसकी, देखो इंसान के लिए हैवान होना जरूरी है, जो भी इंसान होगा वो हैवान होगा, ये हैवान होना इंसान से जुदा हो ही नहीं सकता, क्योंकि ये उसकी जात का हिस्सा है। हैवान उसे जुदा कर देंगे तो इंसान ही नहीं रहेगा भाई। तो इंसान के लिए हैवान होना जरूरी है, और जो आसमान की जो हरकत है, ये हरकत उसकी जात का हिस्सा नहीं है। हाँ, वो हर वक्त हरकत में तो रहता है, लेकिन ये हरकत उसकी जात का जुज नहीं। जुदा हो तो सकती है लेकिन होती नहीं। हो सकती है, हरकत के बगैर भी आसमान हो सकता है, लेकिन इससे जुदा होती नहीं। तो मुझे बताइए आसमान के लिए जो हरकत है ये जरूरी है? जरूरी नहीं है, जरूरी नहीं है। और क्या मुमतने है? मुमतने भी नहीं, वो बाकायदा हरकत कर रहा है भाई। और इमकानी, मुमकिन है, आसमान के लिए हरकत करना मुमकिन है, मुमकिन है, और यहां बिलफेल भी वो हरकत कर रहा है। और नीज, ये हरकत उसके लिए दायमी है या तीन जमानों में से किसी एक जमाने में है? दायमी है, ये उसे कभी जुदा होती नहीं, जुदा हो सकती है लेकिन होती नहीं है। तो ये हरकत उसके लिए दायमी है। तो देखो एक चीज के लिए दूसरी चीज का सबूत हुआ दाइमन भाई, आसमान के लिए हरकत साबित हुई दाइमन। नफ्सुल अमर में और वाके में आसमान के लिए यह हरकत दाइमन साबित है। देखो ये इसकी कैफियत है, आसमान के लिए क्या साबित है? हरकत, और इसकी कैफियत क्या है? दाइमन है। क्या है? दाइमन है। तो ये तो था इस बात, नफी में भी इसी तरह होता है, एक चीज से दूसरी चीज की नफी, उसकी भी कोई ना कोई कैफियत जरूर होगी, कोई ना कोई। जैसे मसलन मैं कहता हूं कोई भी आसमान साकिन नहीं है, फलासफा के नजरिए के मुताबिक कोई भी आसमान साकिन नहीं है। देखा, सुकून की नफी कर दी आसमान से, और ये सुकून की जो नफी है ये दाइमन है या तीन जमानों में से किसी एक जमाने में है? दाइमन है भाई, दाइमन। जब इसके लिए हरकत है तो दाइमन इससे सुकून की नफी है। तो नफ्सुल अमर और वाकई में एक चीज के लिए दूसरी चीज का सबूत हो या एक चीज से दूसरी चीज की नफी हो, उसकी कोई ना कोई कैफियत जरूर होगी, या तो वो वाजिब होगी, जरूरी होगी, या मुमतने होगी, या मुमकिन होगी, या दायमी होगी, या तीन जमानों में से किसी जमाने में होगी, कोई कैफियत जरूर होगी। और इस कैफियत को मादाए कजिया कहते हैं। ये जो नफ्सुल अमर में एक शय का दूसरी शय के लिए सबूत हो जिस कैफियत के साथ, उसको मादाए कजिया कहते हैं। क्या कहते हैं? आसमान के लिए हरकत साबित है, मादाए कजिया क्या? आसमान के लिए हरकत साबित है, लेकिन मादाए कजिया क्या, कैफियत क्या है? दाइमन, दाइमन, ये है मादाए कजिया। एक चीज का सबूत दूसरी चीज के लिए या एक चीज की नफी दूसरी चीज से जिस कैफियत के साथ हो, उसको क्या कहते हैं? मादाए कजिया। जैद के लिए कयाम साबित है, वाजिब है, मुमतने है या मुमकिन है? मुमकिन है। तो मादाए कजिया है, यहां इम्कान भाई, क्या है? इम्कान है। हर इंसान के लिए हैवान होना जरूरी है, तो इसकी कैफियत क्या है? जरूरी है, जरूरी है। तो यह है मादाए कजिया। वाकई और नफ्सुल अमर में एक चीज का सबूत हो दूसरी चीज के लिए या एक चीज की नफी हो दूसरी चीज से, उसकी कोई ना कोई कैफियत जरूर होगी, या वो वाजिब होगा, या मुमतने होगा, या मुमकिन होगा, या दायमी होगा, या तीन जमानों में से किसी एक जमाने में होगा। तो बहरहाल जो भी कैफियत हो उसको मादाए कजिया कहते हैं। क्या कहते हैं? मादाए कजिया कहते हैं। और ये मादाए कजिया, इसको कभी कभार कजिये के अंदर भी जिक्र करते हैं, और कजिये में जब इसको जिक्र किया जाए तो इसको जिहते कजिया कहते हैं। क्या कहते हैं? जिहते कजिया। नफ्सुल अमर और वाकई में जो कैफियत है उसका क्या नाम? मादाए कजिया। और कजिये में जब उसको जिक्र किया जाए तो उसको क्या कहते हैं? जिहते कजिया। جیسے دیکھو ایک ہے ذات زید اور ایک ہے لفظ زید، ذات زید اور چیز، لفظ زید، لفظ زید تو جو میں زبان سے ادا کر رہا ہوں اور ذات اس کی جو خارج اور واقع میں موجود ہے، تو اسی طرح نفس الامر اور واقع کے اندر جو کیفیت ہے وہ کیفیت کیا کہلاتی ہے؟ مادہ قضیہ. لیکن اسی کو لفظوں میں ذکر کرو تو اس کا کیا نام ہے؟ جہت قضیہ. جیسے لفظ زید یہ ہے دال، میں نے جیسے ہی لفظ زید کہا آپ کے ذہن میں کس کی صورت آ گئی؟ زید کی صورت آ گئی، تو لفظ زید ہوا دال اور ذات زید ہوئی مدلول. یہاں پر بھی اسی طرح ہے، جہت قضیہ ہے دال اور مادہ قضیہ ہے مدلول. یہ جہت جو قضیہ میں نے لفظ ذکر کیا جو اس مادے پر دلالت کر رہا ہے، مثلا میں کہتا ہوں زید قائم بالامکانی، زید کا کھڑا ہونا ممکن ہے. دیکھو نفس الامر اور واقع کے اندر بھی زید کے لیے قیام جو ثابت ہے اس کی کیا کیفیت ہے؟ ممکن ہے. اور میں نے قضیے میں لفظ بھی کیا ذکر کیا؟ بالامکان یعنی ممکن ہونے کو ذکر کیا. تو یہ جو قضیے کا لفظ ہے وہ جو نفس الامر میں کیفیت ہے اس پر دلالت کر رہا ہے. اس سے آپ کو پتا چل گیا میں نے کیا کہا، زید قائم بالامکان، زید کا کھڑا ہونا ممکن ہے. آپ کو پتا چل گیا کہ نفس الامر میں زید کے لیے جو قیام ثابت ہے وہ اس کی کیفیت کیا ہے؟ ممکن ہے. تو یہ جہت دلالت کرتی ہے کس پر؟ مادہ قضیہ پر. بات سمجھ میں آ رہی ہے؟ جیسے لفظ زید میں نے کہا تو آپ کے ذہن میں کس کی صورت آئی؟ زید کی صورت آئی. تو یہاں پر بھی قضیے کے اندر جب جہت ذکر کی جاتی ہے تو آپ کے ذہن میں مادہ قضیہ آ جاتا ہے. میں نے کہا زید قائم بالامکان، زید کا کھڑا ہونا ممکن. میں نے تو بالامکان لفظ بولا لیکن آپ کے ذہن میں نفس الامر اور واقع میں وہ جو کیفیت ہے وہ آپ کے ذہن میں آ گئی کہ معلوم ہوا زید کے لیے کھڑا ہونا نفس الامر اور واقع میں ممکن ہے. تو مادہ قضیہ کسے کہتے ہیں؟ نفس الامر میں جو کیفیت ہے اس کو کیا کہتے ہیں؟ مادہ قضیہ. اور جس لفظ کے ساتھ اس کو ذکر کیا جائے اس کو کیا کہتے ہیں؟ جہت قضیہ. جیسے دیکھو آسمان کے لیے حرکت دائمی ہے نفس الامر اور واقع میں، تو یہ ہے مادہ قضیہ. یہ کیا ہے؟ یہ جو نفس الامر اور واقع میں آسمان کے لیے حرکت دائمی ہے، کس میں؟ نفس الامر اور واقع میں، تو یہ کیا ہے؟ مادہ قضیہ. اسی کو میں قضیے کے اندر جب ذکر کر دوں گا تو اس کو کیا کہیں گے؟ جہت قضیہ. مثلا میں کہتا ہوں کل فلک متحرک دائما، یا کل فلک متحرک بالدوام. ہر فلک کیا ہے؟ ہر آسمان متحرک ہے بالدوام، بھائی دوام کے ساتھ یعنی دائمی طور پر. تو یہ جو قضیے کے اندر میں لفظ لایا بالدوام، یہ کیا ہے؟ جہت قضیہ. اور اس نے کس پر دلالت کی؟ مادہ قضیہ جو واقع اور نفس الامر میں ہے. اس سے آپ کو پتا چلا کہ واقع اور نفس الامر میں آسمان کے لیے جو حرکت ہے وہ دائمی طور پر ثابت ہے. تو یہ ہے جہت قضیہ بھائی. تو یہ جہت کبھی قضیے میں ذکر کی جاتی ہے اور کبھی ذکر نہیں کی جاتی. مثلا کبھی کہتے ہیں زید قائم اور کبھی کہتے ہیں زید قائم بالامکانی. کبھی کیا کہتے ہیں؟ زید قائم، دیکھو جہت ذکر نہیں. اور کبھی جہت کو ذکر کرتے ہیں زید قائم بالامکانی. یاد رکھو جب قضیے میں جہت ذکر نہ ہو تو اس کو قضیہ مطلقہ کہتے ہیں. کیا کہتے ہیں؟ مطلقہ. مطلقہ یعنی آزاد ہے، اس میں کسی قسم کی کوئی قید موجود نہیں ہے. تو وہ قضیہ جس کے اندر جہت ذکر نہ ہو اس کو کیا کہتے ہیں؟ قضیہ مطلقہ. زید قائم یہ کون سا قضیہ ہے؟ مطلقہ. زید لیس بقائم یہ بھی کون سا قضیہ ہے؟ قضیہ مطلقہ ہے. چاہے اس بات ہو چاہے نفی، جب جہت مذکور نہیں تو اس کو کیا کہیں گے؟ قضیہ مطلقہ. اور اگر جہت ذکر ہے تو پھر اس کو قضیہ موجہہ کہتے ہیں. کیا کہتے ہیں؟ قضیہ موجہہ. زید قائم بالامکانی یہ کون سا قضیہ ہے؟ قضیہ موجہہ، کیونکہ اس میں جہت ذکر ہے. زید لیس بقائم بالامکانی یہ بھی کون سا ہے؟ قضیہ موجہہ. تو قضیہ موجہہ موجبہ بھی ہو سکتا ہے اور سالبہ بھی. جب اس میں جہت ذکر ہو تو اس کو موجہہ کہیں گے، اور اگر جہت ذکر نہ ہو تو اس کو مطلقہ کہیں گے. اور یہ جو موجہہ ہے اس کا ایک نام رباعیہ بھی ہے بھائی. تو قضیہ موجہہ کا دوسرا نام رباعیہ ہے. جس قضیے کے اندر جہت ذکر ہو اس کو قضیہ موجہہ بھی کہتے ہیں اور قضیہ رباعیہ بھی. موجہہ تو نام سے ہی پتا چل رہا ہے اس کو قضیہ موجہہ کیوں کہتے ہیں, کیونکہ اس میں جہت مذکور ہے. رباعیہ کیوں کہتے ہیں, یاد رکھو رباعیہ اس کو اس لیے کہتے ہیں کیونکہ اس قضیہ کے چار جز ہو گئے. آپ نے پہلے پڑھا تھا کہ قضیہ حملیہ کے تین جز ہیں, کون کون سے؟ موضوع, محمول اور رابطہ. اب چوتھی چیز جہت بھی آ گئی, تو یہ چار اجزاء والا قضیہ ہو گیا, لہذا اس کو رباعیہ بھی کہتے ہیں. قضیہ موجہ کا دوسرا نام کیا ہے؟ قضیہ رباعیہ, کیونکہ اس کے چار اجزاء ہو گئے, موضوع, محمول, رابطہ اور جہت. یہاں تک بات سمجھ میں آ گئی. یہاں ایک اور بات یاد رکھیں بھائی, جہاد بہت سی ہیں لیکن وہ جہاد جن کے بارے میں منطقی بحث کرتے ہیں وہ چار جہتیں ہیں. وہ کتنی جہتیں ہیں؟ جہتیں بہت سی ہیں لیکن جن کے بارے میں منطقی بحث کرتے ہیں اور جو مناطقہ کے نزدیک معتبر ہیں وہ چار ہیں. ایک جس کو وہ تعبیر کرتے ہیں بے ضرورت کے ساتھ, جب ایک چیز کا ثبوت یا ایک چیز کی نفی دوسری چیز سے ضروری ہو, لازمی ہو, تو اس کو وہ بے ضرورت سے تعبیر کرتے ہیں. جیسے میں کہتا ہوں کل انسان حیوان, ہر انسان کیا ہے؟ حیوان. مجھے بتائیے نفس الامر اور واقع میں ہر انسان کے لیے حیوان ہونا ضروری ہے یا ممکن ہے؟ ضروری ہے. جو بھی انسان ہوگا وہ لازمی کیا ہوگا؟ حیوان. تو ہر انسان کے لیے حیوان ہونا ضروری ہے, لازمی ہے, واجب ہے, اس کو وہ بے ضرورت سے تعبیر کرتے ہیں. کس سے؟ بے ضرورت سے. تو میں یوں کہوں گا کل انسان حیوان بے ضرورتی, کل انسان حیوان بے ضرورتی, یعنی ہر انسان کے لیے حیوان ہونا ضروری ہے. تو جب ایک چیز کا اس بات یا ایک چیز کی نفی دوسری چیز سے یہ ضروری ہو, لازمی ہو, تو اس کو وہ بے ضرورت سے تعبیر کرتے ہیں. تو چار جہتیں ان کے نزدیک معتبر ہیں. ایک کو تعبیر کرتے ہیں بے ضرورت سے, ایک کو تعبیر کرتے ہیں بالامکان سے, ایک کو تعبیر کرتے ہیں بالدوام سے, اور ایک کو تعبیر کرتے ہیں بالفعل سے. کتنی جہتیں ہیں جو مناطقہ جن کے بارے میں بحث کرتے ہیں؟ چار ہیں. ایک کو تعبیر کس سے کرتے ہیں؟ بے ضرورت. اور ایک کو تعبیر کرتے ہیں بالامکان, اور ایک کو تعبیر کرتے ہیں بالدوام کے ساتھ, اور ایک کو تعبیر کرتے ہیں بالفعل. بے ضرورت میں نے ذکر کیا, بے ضرورت کا کیا معنی ہے؟ بے ضرورت کا معنی ضروری ہے, لازمی ہے, واجب. بالامکان کا کیا معنی؟ ممکن ہے. بالدوام کا کیا معنی؟ دائمی ہے, یعنی ہمیشہ ہے. اور بالفعل کا معنی ہے تین زمانوں میں سے کسی ایک زمانے میں. نفس الامر اور واقع میں جب ایک چیز دوسری چیز کے لیے ثابت ہوگی, یا تو وہ ضروری ہوگی یا ممکن ہوگی, پھر یا دائمن ہوگی یا تین زمانوں میں سے کسی ایک زمانے میں ہوگی. تو یہ چار جہتیں مناطقہ کے نزدیک معتبر ہیں. کون کون سی؟ پھر دہرائیں. نمبر ایک بے ضرورت, نمبر دو بالامکان, نمبر تین بالدوام, اور نمبر چار بالفعل. بے ضرورت کیا معنی؟ جہاں ایک چیز کا ثبوت یا ایک چیز کی نفی دوسری چیز سے ضروری ہو, لازمی ہو, واجب ہو. اور بالامکان کا کیا معنی؟ یعنی ممکن ہے. جیسے زید کے لیے قیام ممکن ہے, ہو سکتا ہے کھڑا ہو سکتا ہے کھڑا نہ ہو. اس کے لیے کھڑا ہونا بھی ممکن اور بیٹھنا بھی ممکن ہے. یا یوں کہیں اس کے لیے قیام کا ثبوت بھی ممکن اور اس سے قیام کی نفی بھی ممکن ہے. اور کبھی کبھار ایک چیز کا ثبوت یا ایک چیز کی نفی دوسری چیز سے وہ دائمن ہوتی ہے. جیسے آسمان کے لیے حرکت کا ثبوت دائمن ہے اور آسمان سے سکون کی نفی دائمن ہے, تو اس کو کس سے تعبیر کرتے ہیں؟ بالدوام کے ساتھ. اور کبھی یہ جو ایک چیز کا ثبوت یا ایک چیز کی نفی دوسری چیز کے لیے یہ تین زمانوں میں سے کسی زمانے میں ہوگی, جیسے زید کے لیے قیام. زید کبھی کسی زمانے میں کھڑا ہوگا تو کسی زمانے میں کھڑا نہیں ہوگا. تو زید قائم یہ کیا ہے؟ بالفعل. کیا ہے؟ بالفعل, یعنی تین زمانوں میں سے کسی ایک زمانے میں. یا میں کہتا ہوں زید لیس بقائم, زید کھڑا نہیں ہے, تو یہ بھی تین زمانوں میں سے کسی ایک زمانے میں ہوگا. تو میں یوں کہوں گا زید لیس بقائم بالفعل, زیدن قائم بالفعل اور زیدن لیس بقائمین بالفعل، زید کے لیے قیام بھی تین زمانوں میں سے کسی زمانے میں ہوگا اور زید سے قیام کی نفی بھی تین زمانوں میں سے کسی زمانے میں ہوگی. بات سمجھ میں آ گئی؟ پھر دوہرا لیں، کتنی جہتیں معتبر ہیں مناطقہ کے نزدیک؟ چار. ایک کو کسے تعبیر کرتے ہیں؟ بے ضرورت. دوسرا بالامکان. تیسرا بالدوام. چوتھا بالفعل. بے ضرورت کا کیا معنی؟ ایک چیز کا دوسری چیز کے لیے ثبوت. دیکھو ثبوت کے ساتھ میں نفی کو بار بار ساتھ ذکر کر رہا ہوں، ثبوت بھی ضروری ہو سکتا ہے کبھی اور نفی بھی ضروری ہو سکتی ہے. جیسے دیکھو کل انسان حیوان، ہر انسان کے لیے حیوان ہونا ضروری ہے. دیکھو یہاں ہونا ضروری ہے اور کبھی نہ ہونا ضروری ہوگا. لا شیء من الانسان بحجر، کوئی انسان پتھر نہیں، یعنی ہر انسان سے پتھر کی نفی ضروری ہے. بھائی ایسا ہو ہی نہیں سکتا انسان ہو اور پتھر ہو. بھائی تو اس بات بھی ضروری ہو سکتا ہے اور نفی بھی ضروری. تو سب میں اسی طرح ہے کہ ایک چیز کا ثبوت دوسری چیز کے لیے، یا ایک چیز کی نفی دوسری چیز سے، یا تو وہ بے ضرورت ہوگی یعنی ضروری ہوگی، یا بالامکان ہوگی یعنی ممکن ہوگی، یا بالدوام ہوگی یعنی دائمی ہوگی، یا بالفعل ہوگی یعنی تین زمانوں میں سے کسی زمانے میں ہوگی. بات سمجھ میں آ گئی یہاں تک؟ اب اس کے بعد وصف عنوانی کو سمجھ لیں. بھائی وصف عنوانی یاد رکھو، ایک ہے وہ لفظ جس کے ساتھ آپ موضوع کو ذکر کرتے ہیں اور ایک ہے ذات موضوع. ایک ہے ایک وہ لفظ جس کے ساتھ آپ کسی چیز کو ذکر کرتے ہیں اور ایک اس کی ذات ہے. جیسے دیکھو ایک ہے لفظ زید، میں نے کہا زید قائم، ایک تو ایک ہے لفظ زید اور ایک ہے ذات زید. لفظ زید دلالت کرتا ہے کس پر؟ ذات زید پر. تو لفظ زید ہوا دال اور ذات زید کیا ہوئی؟ مدلول. بات سمجھ میں آ گئی؟ یا جیسے جہت قضیہ، جہت کیا ہے؟ دال، اور مادہ قضیہ کیا ہے؟ مدلول ہے. جہت جس لفظ کے ساتھ اس کو ذکر کیا جائے، اور مادہ قضیہ جو نفس الامر اور واقع میں اس کی کیفیت ہے، وہ کیا ہے؟ مادہ قضیہ. تو جس لفظ کے ساتھ موضوع کو ذکر کیا جائے اس کو کہتے ہیں عنوان موضوع اور وصف موضوع. توجہ ہے؟ جس لفظ کے ساتھ موضوع کو ذکر کیا جائے اس کو کیا کہتے ہیں؟ عنوان موضوع اور وصف موضوع. مثلا میں نے کہا زید قائم، زید مجھے بتائیے، میں نے زید لفظ ذکر کیا تو کیا اس لفظ زید کے لیے میں قیام ثابت کر رہا ہوں یا وہ جو ذات زید ہے اس کے لیے قیام ثابت کر رہا ہوں؟ پھر سنو، زید قائم، میں نے تو زبان سے لفظ زید کہا ہے اور آگے اس کے لیے کیا ثابت کر رہا ہوں؟ قیام ثابت کر رہا ہوں. تو کیا یہ قیام میں اس لفظ زید کے لیے ثابت کر رہا ہوں یا ذات زید کے لیے؟ ذات زید کے لیے. بات سمجھ میں آ رہی ہے کہ ذات زید جو ہے اس کے لیے قیام والی صفت ثابت ہے. تو یہ جو لفظ ہے ذکر کیا گیا یہ ہے عنوان موضوع، اور وہ جو زید ہے وہ ہے ذات موضوع. توجہ ہے؟ ذات موضوع اور عنوان موضوع میں فرق سمجھ میں آیا؟ عنوان موضوع کسے کہتے ہیں؟ جس لفظ کے ساتھ موضوع کو ذکر کیا جائے. کل انسان حیوان، یہ دیکھا انسان کے افراد کو لفظ انسان کے ساتھ ذکر کیا تو یہ ہے عنوان موضوع. ذات زید کو میں نے لفظ زید کے ساتھ ذکر کیا تو یہ کیا ہے؟ عنوان موضوع. تو جس لفظ کے ساتھ موضوع کو ذکر کیا جائے وہ کیا کہلاتا ہے؟ عنوان موضوع اور وصف موضوع. اور جو اس کا مصداق ہے، جو اس کا مدلول ہے، جس پر وہ صادق آ رہا ہے، اس کو کیا کہتے ہیں؟ ذات موضوع. تو موضوع کو جس لفظ سے تعبیر کیا جائے اس کو کیا کہتے ہیں؟ ذات موضوع اور وصف موضوع. اور یاد رکھنا اسی کو وصف عنوانی بھی کہتے ہیں، اسی ذات موضوع اور وصف موضوع اسی کو وصف عنوانی بھی کہتے ہیں، یعنی عنوان والا وصف، وصف عنوانی. زید قائم، میں نے ذات زید کو کس لفظ کے ذریعے ذکر کیا؟ لفظ زید کے ذریعے. تو یہ لفظ زید جو ہے وصف عنوانی ہے، یہ یوں کہو یہ عنوان موضوع ہے، یہ یوں کہو یہ وصف موضوع ہے. وصف موضوع کہہ لیں، عنوان موضوع کہہ لیں، یا وصف عنوانی کہہ لیں، ایک ہی بات ہے. بات سمجھ میں آ گئی؟ تو زید قائم، یہ لفظ زید کیا ہے؟ عنوان موضوع. اور واقعے میں جو زید کی ذات ہے وہ کیا ہے؟ وہ ہے ذات موضوع. بھائی تو عنوان موضوع اور چیز ہے، ذات موضوع اور چیز ہے. یہ عنوان سے ذات کا پتہ چلتا ہے، جیسے مضمون کے اوپر عنوان دیا جاتا ہے، آپ جو بھی مضمون لکھتے ہیں اوپر عنوان دیتے ہیں، تو جیسے اس عنوان سے پورے مضمون کا پتہ چل جاتا ہے کہ یہ مضمون کس بارے میں ہے. یا جیسے خط کے لفافے کے اوپر عنوان اور پتہ لکھا ہوتا ہے، اس پتے سے پتہ چل جاتا ہے یہ کس کا خط ہے، کس کی طرف بھیجا گیا ہے. بات سمجھ میں آ رہی؟ تو یہاں پر بھی یہ جو لفظ جس کے ذریعے موضوع کو تعبیر کیا گیا ہے، اس کو ذکر کیا گیا ہے، اس کو کیا کہتے ہیں؟ عنوان موضوع. اور جو اس کا مدلول ہے وہ کیا ہے؟ ذات موضوع ہے. پھر یاد رکھنا، یہ عنوان موضوع، عنوان یہ کبھی عین موضوع ہوتا ہے، کبھی جزء موضوع ہوتا ہے، کبھی وصف موضوع ہوتا ہے. توجہ ہے؟ یہ جو عنوان موضوع ہے، عنوان موضوع کیا چیز؟ وہ لفظ جس کے ساتھ موضوع کو ذکر کیا جا رہا ہے. یہ جو عنوان موضوع ہے، کبھی عین موضوع ہوتا ہے، کبھی جزء موضوع، کبھی وصف موضوع. عین موضوع مثلا کل انسان حیوان، ہر انسان کیا ہے؟ حیوان ہے. تو دیکھو یہاں جو عنوان موضوع ہے وہ عین موضوع ہے. کیا ہے؟ عین بھی کیا؟ انسان. اور نام بھی کیا ذکر کر رہا ہوں؟ انسان. بات سمجھ میں آ رہی؟ مدلول بھی کون؟ انسان. اور لفظ بھی کیا ذکر کیا؟ انسان. یعنی انسان بولا تو پوری حقیقت آ گئی. انسان کے افراد کیا ہیں؟ حیوان ناطق ہیں. تو انسان کہہ دو یا حیوان ناطق کہہ دو، بات ایک ہی ہے. تو انسان جب کہا تو پوری حقیقت آ گئی یا نہیں اس کے اندر؟ اور کبھی کبھار جو عنوان موضوع ہوتا ہے وہ جز ہوتا ہے موضوع کا. جیسے دیکھو میں کہتا ہوں الحیوان ماشن، الحیوان ماشن، یوں کہیں کل حیوان ماشن، ہر حیوان کیا ہے؟ ماشی ہے. خارج میں مجھے بتائیے حیوان کے جو افراد ہیں ان کی پوری حقیقت ہے حیوان یا ان کی حقیقت کا جز ہے حیوان؟ خارج میں جو حیوان کے افراد ہیں کیا ان کی پوری حقیقت حیوان ہی ہے یا حیوان ان کی حقیقت کا جز ہے؟ ان کی حقیقت کا جز ہے، کیونکہ حیوان کے افراد خارج میں کون ہیں؟ انسان ہے، گائے بیل ہے، بکری ہے، گھوڑا ہے، وغیرہ جتنے بھی ہیں، لیکن حیوان ان سب کی حقیقت کا جز ہے. کل نہیں. تو دیکھا یہاں، دیکھو عنوان موضوع موضوع کا جز ہے. کل حیوان ان ماشین، عنوان موضوع کیا؟ حیوان. اور یہ حیوان موضوع کا کل ہے یا جز ہے؟ جز ہے. کل انسان ان حیوان، انسان تو کیا تھا؟ موضوع کا عین تھا یعنی سارا تھا. لیکن کل حیوان ماشن، یہاں جو حیوان آیا یہ اپنے موضوع کا جز ہے. حیوان کے جتنے بھی افراد دیکھ لیں یہ حیوان ان کا جز ہے. جیسے انسان، انسان کی پوری حقیقت حیوان ہے یا حیوان ناطق؟ حیوان ناطق، تو حیوان اس کا جز ہے. گھوڑے کی پوری حقیقت حیوان ہے یا حیوان ساحل؟ حیوان ساحل، دیکھو حیوان اس کا جز ہے. اور گدے کی پوری حقیقت حیوان ہے یا حیوان ناحق؟ حیوان ناحق، دیکھو حیوان اس کا جز ہے. تو کبھی یہ عنوان موضوع یا تو عین یعنی پورا موضوع ہوتا ہے یا موضوع کا جز ہوتا ہے، اور کبھی اس سے خارج یعنی اس کا وصف ہوتا ہے. عین موضوع کی مثال میں نے ذکر کر دی کہ عنوان کیا ہے؟ عین موضوع. جیسے کل انسان حیوان، یہ انسان کیا ہے؟ عین موضوع ہے. وہ موضوع جو ہے وہ بھی ہے انسان، اور ذکر بھی کس سے کیا؟ انسان سے. اور ایک ہے کل حیوان ماشین، ہر حیوان چلنے والا ہے. یا کل حیوان متحرک بل ارادہ، ہر حیوان کیا ہے؟ متحرک بل ارادہ. تو یہاں کل حیوان میں نے ذکر کیا، تو یہ حیوان کیا ہے؟ عنوان موضوع، یہ اس موضوع کا جز ہے، کل نہیں ہے. اور کبھی یہ عنوان موضوع جو ہے موضوع سے خارج ہوتا ہے یعنی اس کا وصف ہوتا ہے. مثلا میں کہتا ہوں کل کاتب متحرک الاصابع، ہر کاتب متحرک الاصابع ہوتا ہے یعنی اس کی انگلیاں حرکت کرتی ہیں، اس کی انگلیاں حرکت کرتی ہیں. اب بتائیے عنوان موضوع کیا؟ کل کاتبن، یا یوں کہیں کاتب ہے. عنوان موضوع کیا ہے؟ کاتب ہے. اور مجھے بتائیے یہ کاتب جو لکھنے والا ہے، لکھنے والا ہے، یہ اس کی ذات ہے لکھنے والا تو انسان ہے، اس کی حقیقت تو کیا ہے؟ حیوان نادی. انسان کے افراد لکھنے والے ہیں تو ان کی حقیقت کیا ہے؟ کیا وہ ان کی حقیقت کاتب ہے یا وہ حیوان ناطق ہیں؟ حیوان ناطق ہیں. تو عنوان موضوع میں کیا لایا؟ کل کاتب. تو کاتب میں عنوان موضوع لایا، اور جو ذات موضوع ہے یہ نہ اس کی پوری حقیقت ہے نہ یہ اس کا جز ہے، بلکہ اس کی حقیقت سے خارج ہے، یعنی یہ اس کا ایک وصف ہے، یہ اس کا ایک وصف ہے کہ انسان ہاتھ سے کتابت کرنے والا ہے، لکھنے والا ہے. تو یہ کل کاتب متحرک الاصابع، یہاں عنوان موضوع کیا؟ عنوان موضوع کاتب، اور یہ کاتب اپنے موضوع کی پوری حقیقت ہے یا جزء حقیقت ہے یا حقیقت سے خارج ہے؟ حقیقت سے خارج ہے. معلوم ہوا یہ وصف موضوع ہے. کیا چیز ہے؟ یہ وصف موضوع ہے. کبھی جو عنوان موضوع جو ہے وہ عین موضوع ہوتا ہے، کبھی جزء موضوع ہوتا ہے، اور کبھی وصف موضوع ہوتا ہے. تو جس لفظ کے ساتھ موضوع کو ذکر کیا جائے اس کو عنوان موضوع کہتے ہیں. پھر دوہرائیں، جس لفظ کے ساتھ موضوع کو قضیے میں ذکر کیا جائے وہ کیا کہلاتا ہے؟ عنوان موضوع اور وصف موضوع کہلاتا ہے. اور کیفیتیں سمجھ میں آ گئیں. نفس الامر اور واقع میں ایک چیز کا اثبات ہو دوسری چیز کے لیے، یا ایک چیز کی نفی ہو دوسری چیز سے، اس کی کوئی نہ کوئی کیفیت ضرور ہوگی. اس کیفیت کو کیا کہتے ہیں؟ مادہ قضیہ. اور جس لفظ کے ساتھ اس کو قضیے میں ذکر کیا جائے اس کو کیا کہتے ہیں؟ جہت قضیہ. اور جس لفظ کے ساتھ موضوع کو ذکر کیا جائے اس کو کیا کہتے ہیں؟ عنوان موضوع اور وصف موضوع. تو عنوان موضوع اور وصف موضوع اور چیز، اور ذات موضوع اور چیز. عنوان موضوع دال ہے، دلالت کرنے والا ہے، اور ذات موضوع کیا ہے؟ مدلول ہے، مدلول ہے. اور یہ بھی میں نے آپ کو بتایا کہ جہتیں بہت سی ہیں، لیکن وہ جہتیں جو مناطقہ کے نزدیک معتبر ہیں وہ چار ہیں. اور کون کون سی؟ نمبر ایک بے ضرورت، نمبر دو بالامکان، اور نمبر تین بالدوام، اور نمبر چار بالفعل. یاد رکھو ان میں سے بھی یہ جو بے ضرورت ہے یہ نقیز ہے بالامکان کی. بے ضرورت نقیز ہے کس کی؟ بالامکان کی. اور یہ جو بالفعل ہے یہ نقیز ہے بالدوام کی. بے ضرورت اور بالامکان ایک دوسرے کی نقیز ہیں. جو بے ضرورت ہوگا وہ بالامکان نہیں، اور جو بالامکان ہے وہ بے ضرورت نہیں. کوئی بھی چیز یا تو انسان ہو سکتی ہے یا لا انسان. انسان کی نقیز کیا ہے؟ لا انسان. جو انسان ہے وہ لا انسان نہیں، اور جو لا انسان ہے وہ انسان نہیں. اسی طرح یہاں پر بھی یہ جو بے ضرورت ہے اس کی نقیز ہے بالامکان. بالامکان میں بتایا جاتا ہے ایسا ہونا ممکن ہے، اور بے ضرورت میں بتایا جاتا ہے ایسا ہونا ضروری ہے. تو دو میں سے ایک ہی ہو سکتا ہے، یا ایک چیز کا ثبوت یا نفی دوسری چیز کے لیے یا تو ضروری ہوگی یا ممکن ہوگی، دونوں نہیں ہو سکتے. اور اسی طرح بالدوام اور بالفعل ایک دوسرے کی نقیز ہیں، ایک دوسرے کی ضد ہیں. بات سمجھ میں آ رہی ہے؟ ایک چیز کا ثبوت دوسری چیز کے لیے، یا ایک چیز کی نفی دوسری چیز سے، یا تو بالدوام ہوگی یا بالفعل، یعنی تین زمانوں میں سے کسی ایک زمانے میں. اگر بالدوام ہے تو بالفعل نہیں، اور بالفعل ہے تو بالدوام نہیں. پھر ایک اور بات یاد رکھنا، وہ قضایا موجہہ جن سے مناطقہ بحث کرتے ہیں وہ 15 ہیں. کتنے ہیں؟ 15 ہیں. ویسے تو موجہات بہت زیادہ، کیونکہ جہاد زیادہ تو موجہات بھی زیادہ، لیکن ان جہاد میں سے چار جہتیں معتبر ہیں: بے ضرورت، بالامکان، بالدوام اور بالفعل. تو چار جہتیں معتبر ہیں، اور اس اعتبار سے وہ مناطقہ صرف 15 موجہات ہیں جن سے وہ بحث کرتے ہیں، باقی سے وہ بحث نہیں کرتے. پھر یہ 15 جو ہیں ان میں سے 8 بسیطہ ہیں اور 7 مرکبہ ہیں. 8 بسیط ہیں اور 7 مرکب ہیں. موجہہ بسیطہ اس قضیے کو کہتے ہیں جس میں جہت ہوگی، توجہ ہے، اور اس میں صرف ایجاب ہوگا یا صرف سلب ہوگا، یعنی نفی ہوگی. بسائط وہ موجہات جن میں صرف ایجاب ہو یا صرف سلب ہو، جبکہ آگے مرکبات آئیں گے، مرکبات وہ موجہات ہیں کہ ایک ہی قضیے کے اندر ایجاب بھی ہوگا اور سلب بھی ہوگا، ایک ہی قضیے میں ایجاب بھی ہوگا اور سلب بھی ہوگا. تو بسائط جو ہیں بسائط ان میں یا صرف ایجاب ہوگا یا صرف سلب ہوگا. مثلا میں کہتا ہوں کل انسان حیوان بے ضرورتی، ہر انسان کا حیوان ہونا ضروری ہے. دیکھو صرف ایجاب ذکر ہے تو یہ بسیط ہوا، یہ قضیہ بسیطہ ہوا، موجہ یہ موجہ بسیطہ ہوا. یا میں کہتا ہوں لا شیء من الانسان بحجر بے ضرورتی، کوئی بھی انسان پتھر نہیں ہے بے ضرورتی، یقینی طور پر لازمی طور پر. دیکھو اس میں صرف نفی ذکر ہے تو قضیہ موجہ بسیطہ میں صرف کیا ذکر ہوگی، یا صرف اس بات ہوگا یا صرف نفی ہوگی، دونوں نہیں ہوں گے. جبکہ آگے جو مرکبات آئیں گے ان میں ایک ہی قضیہ کے اندر ایجاب بھی ہوگا اور سلب بھی ہوگا، یعنی نفی بھی ہوگی. بات سمجھ میں آ گئی؟ تو قضائے موجہ بسائط کن کو کہتے ہیں؟ کہ ان میں صرف کیا ہو ایجاب یا صرف کیا ہو نفی. اور موجہات مرکبہ کن کو کہتے ہیں؟ ایک ہی قضیہ میں ایجاب بھی ہو اور سلب بھی ہو یعنی نفی بھی ہو. یہ ساری مثالیں آگے آ جائیں گی خوب تفصیل سے. بھائی اب دیکھیے بھائی کتاب پر کہتے ہیں وقد یصرح بکیفیت نسبت فموجہت، اور کبھی کبھار تصریح کی جاتی ہے کیفیت کی، کبھی کبھار قضیے میں میں نے بتایا نفس الامر میں ایک چیز کا ثبوت ہو یا نفی ہو اس کی کوئی نہ کوئی کیفیت ضرور ہوگی. اگر اس کیفیت کی تصریح یعنی اس کیفیت کو قضیے میں بھی ذکر کر دیں تو اس قضیے کو کیا کہتے ہیں؟ موجہ. اور جو لفظ اس کیفیت کو بیان کر رہا ہے اس کو کیا کہتے ہیں؟ جہت. اور نفس الامر میں جو ایک چیز کا ثبوت دوسری چیز کے لیے ہے یا ایک چیز کی نفی دوسری چیز سے ہے اس کے لیے جو کیفیت ہوگی اس کو کیا کہتے ہیں؟ مادہ قضیہ. بھائی مادہ قضیہ. تو کہتے ہیں وقد یصرح بکیفیت نسبت فموجہت، اور کبھی کبھار تصریح کی جاتی ہے یعنی ذکر کیا جاتا ہے کیفیت نسبت کی کیفیت کی فموجہتن، تو وہ قضیہ کون سا ہے؟ موجہ ہے، موجہ ہے. یاد رکھو اس کو فموجہتن یوں بھی پڑھ سکتے ہیں، عبارت یوں ہے فالقضیت موجہتن، مبتدا محذوف نکال لو اور موجہتن کو کیا بنا دو اس کی خبر، فالقضیت تو وہ قضیہ موجہتن موجہ ہے یعنی جس میں جہت ذکر ہے. توجہ ہے؟ تو موجہتن مرفوع بھی پڑھ سکتے ہیں اور اس پر نصب بھی پڑھ سکتے ہیں فموجہتن، ای فتسم القضیت موجہتن، تو پھر اس قضیے کو کیا کہتے ہیں؟ موجہ کہتے ہیں. تو اگر فتسم فعل نکال لیں تو پھر یہ موجہتن اس کے لیے مفعول بھی بن جائے گا، منصوب ہوگا. عبارت سمجھ میں آ گئی؟ فموجہتن بھی پڑھ سکتے ہیں اور فموجہتن بھی، اور آگے بھی جتنے آگے آ رہے ہیں دیکھو سب پر فا داخل ہو رہی ہے. فمطلقتن آگے آ رہا ہے، فضروریتن مطلقتن آگے، فمشروطتن عامتن آگے، فوقتیتن مطلقتن آگے ہے، فمنتشرتن مطلقتن. ان سب میں بھی اسی طرح ہے، ان پر رفع بھی پڑھ سکتے ہیں اور نصب بھی پڑھ سکتے ہیں. رفع پڑھیں گے کیوں؟ خبر بنائیں گے، اور اس کے لیے مبتدا القضیت محذوف نکال لو، فالقضیت وقتیت. اور اگر نصب پڑھتے ہیں تو تسمى فعل نکال لیں، فتسمى القضیت مطلقتن، مثلا اس قضیے کو پھر مطلقہ کہتے ہیں. تو کہتے ہیں وقد یصرح بکیفیت نسبت فموجہت، اور کبھی کبھار قضیے کے اندر نسبت کی کیفیت کی تصریح کر دی جاتی ہے کہ یہ نسبت کس قسم کی ہے، بھی ضرورت ہے یا بالامکان ہے یا بالدوام ہے یا بالفعل ہے. تو کبھی کبھار تصریح کر دی جاتی ہے نسبت کی کیفیت کی فموجہت، تو وہ قضیہ موجہ ہے. وما به البیان جہت، اور وہ چیز جس کے ذریعے کیفیت کو بیان کیا جائے، جہت وہ کیا ہے؟ جہت، اس کو جہت کہتے ہیں. وَإِلَّا اور اگر ایسا نہ ہو یعنی کیفیت کو بیان نہ کیا جائے، فمطلقتن, تو وہ قضیہ کون سا ہے؟ مطلقہ ہے. فَإِنْ كَانَ الْحُكْمُ فِيهَا بِضَرُورَةِ النِّسْبَةِ مَا دَامَ ذَاتُ الْمَوْضُوعِ مَوْجُودَةً فَضَرُورِيَّةٌ. فَإِنْ كَانَ الْحُكْمُ فِيهَا, اگر قضیے کے اندر یہ حکم لگایا جائے کیا؟ بِضَرُورَةِ النِّسْبَةِ, کہ یہ نسبت ضروری ہے, لازمی ہے, واجب ہے. ما دام ذات الموضوع موجودتن, جب تک ذات موضوع موجود ہے. فضروریتن مطلقتن, تو وہ قضیہ کیا ہے؟ ضروریہ مطلقہ ہے. ضروریہ مطلقہ کو یہیں سمجھ لیں, ضروریہ مطلقہ. بھئی ضروریہ مطلقہ وہ قضیہ ہے, توجہ ہے, ضروریہ مطلقہ وہ قضیہ ہے جس میں یہ بیان کیا جائے کہ یہ جو موضوع ہے اس کے لیے یہ والا محمول ضروری ہے. جب تک یہ موضوع کی ذات موجود ہے اس کے لیے یہ والا محمول ضروری ہے, لازمی ہے. مثلا کل انسان حیوان, ہر انسان کیا ہے؟ حیوان ہے. بے ضرورتی, ضروری طور پر, لازمی طور پر. جب تک انسان کی ذات موجود ہے اس کے لیے حیوان ہونا ضروری ہے. جب بھی انسان کی ذات پائی جائے گی اس کے لیے حیوان ہونا ضروری ہے. اور لا شیء من الانسان بحجر, کوئی بھی انسان پتھر نہیں ہے. بضرورتی, لازمی طور پر. یعنی انسان کا فرد جب بھی پایا جائے اس سے حجر کی نفی ضروری ہے. تو کبھی اس بات ضروری ہوتا ہے اور کبھی نفی. تو ضروریہ مطلقہ کسے کہتے ہیں؟ جس میں جب تک موضوع کی ذات ہے اس کے لیے یہ والا محمول ضروری ہے. توجہ ہے, جب تک موضوع کی ذات ہے اس کے لیے یہ والا محمول ضروری ہے. جیسے جب تک انسان کی ذات ہے اس کے لیے حیوان ہونا ضروری. اور سالبہ میں لے آؤ, کبھی سلب ضروری ہوتا ہے. جب تک انسان ہے اس سے پتھر کی نفی ضروری ہے. یاد رکھو یہ جو ضرورت ہے نا, ضروری ہونا, ضروری ہونا کبھی ذات کے اعتبار سے ہوتا ہے, کبھی وصف کے اعتبار سے ضروری ہونا ہوتا ہے, اور کبھی وقت کے اعتبار سے ہوتا ہے. توجہ ہے, موضوع کے لیے محمول کا ثبوت ضروری ہوگا یا موضوع سے محمول کی نفی ضروری ہوگی. تو یہ جو ضروری ہونا ہے, یا یوں کہیں یہ جو ضرورت ہے, یہ ذاتی بھی ہو سکتی ہے, وصفی بھی ہو سکتی ہے, وقتی بھی ہو سکتی ہے. توجہ ہے, یہ ضرورت ذاتی بھی ہو سکتی ہے, وصفی بھی ہو سکتی ہے, اور وقتی بھی ہو سکتی ہے. یہ ضرورت ذاتی ہو, معنی یہ ہے جب تک یہ ذات ہے اس کے لیے یہ والا محمول ضروری ہے. وصفی, وصفی ضرورت کبھی وصفی ہوگی, جب تک یہ وصف ہے یہ والا محمول ضروری ہے. اور کبھی وقتی ہوگی, پھر وہ وقتی اس میں کبھی وقت معین ذکر ہوگا, کبھی وقت غیر معین. یعنی اس وقت معین میں اس کے لیے یہ والا محمول ضروری ہے. یا کبھی ضرورت جو ہے وقت غیر معین میں ہوگی, کہ کسی غیر معین وقت میں اس کے لیے اس چیز کا ثبوت ضروری ہے. نہیں سمجھ میں آ رہی, میں بار بار تکرار کرواؤں گا, آپ نے پریشان نہیں ہونا, انشاءاللہ خوب ذہن نشین ہو جائیں گی چیزیں. دیکھو کتنی جہتوں سے بحث کریں گے, چار. کون کون سی؟ ایک بل ضرورت, ایک بل امکان, ایک بل بالدوام, اور ایک بل فعل. یہ جو بل ضرورت ہے, یعنی ضروری ہونا, یہ تین قسم پر ہو سکتا ہے. کبھی ضروری ہوگا ذات کے اعتبار سے, کبھی ضروری ہوگا وصف کے اعتبار سے, اور کبھی ضروری ہوگا وقت کے اعتبار سے. پھر وقت کے اعتبار سے کبھی وقت معین مراد ہوگا اور کبھی وقت غیر معین. دیکھو مثالوں سے بات سمجھ میں آ جائے گی. مثلا میں نے کہا انسان کے لیے حیوان ہونا ضروری, یہ ذات کے اعتبار سے ضروری ہے. انسان کی ذات جب بھی پائی جائے گی اس کے لیے حیوان ہونا ضروری ہے, اس کے لیے حیوان ہونا. نفی کی بھی مثال کر لو, ہر انسان سے پتھر کی نفی ضروری ہے. انسان کی ذات ہی یہ تقاضا کرتی ہے کہ اس کے لیے پتھر ثابت, یہ پتھر نہیں ہو سکتا. اور کبھی یہ ضروری ہونا وصف کے اعتبار سے ہوگا. مثلا میں کہتا ہوں ہر کاتب کی انگلیاں حرکت کرتی ہیں, ہر کاتب کی, تو محمول کیا ہے؟ محمول کیا ہے؟ انگلیوں کا حرکت کرنا. یہ انگلیوں کا حرکت کرنا اس موضوع کے لیے ضروری ہے جب تک یہ وصف اس کے اندر ہے. کل کاتبین متحرک الاصابع, ہر کاتب کی انگلیاں حرکت کرتی ہیں. موضوع کیا؟
کلو کاتبین محمول کیا؟ متحرک الاصاب. یہ متحرک الاصاب ہونا ہر کاتب کے لیے ضروری ہے، لیکن کیا ذات کے اعتبار سے یا یہ وصف کتابت کے اعتبار سے؟ وصف کتابت. جب تک وہ کتابت کرے گا اس کی انگلیاں حرکت کرتی رہیں گی، کتابت چھوڑ دے پھر ہو سکتا ہے انگلیاں وہ حرکت نہ کریں، لیکن جب تک یہ وصف ہے اس کے لیے انگلیوں کا متحرک ہونا ضروری ہے. کیا ہے؟ ضروری ہے. یہ تو تھا اس بات میں. نفی میں کر لو، کوئی بھی کاتب وہ ساکن الاصابع نہیں ہے. دیکھو کاتب سے ساکن الاصابع ہونے کی نفی کر دی، اس کی انگلیاں ساکن نہیں. یہ یعنی یوں کہیں لکھنے والے سے ساکن الاصابع کی نفی ضروری ہے. کب تک؟ جب تک یہ وصف ہے اس کے لیے. یہ کیا ہے اس کے لیے؟ جب تک وہ لکھ رہا ہے اس کی انگلیاں ساکن نہیں ہو سکتی، ضروری ہے. توجہ نہیں ہے. جب تک وہ لکھ رہا ہے جب لکھ رہا ہے پھر تو انگلیاں حرکت کر رہی ہیں، معلوم ہوا ساکن نہیں. تو جب لکھ رہا ہے تو اس کی انگلیوں کا ساکن نہ ہونا ضروری ہے. اور اس کی ذات کی وجہ سے یا اس کی اس کتابت کے وصف کی وجہ سے؟ کتابت کے وصف کی وجہ سے. تو کبھی ضروری کس اعتبار سے ہوتا ہے؟ ذات کے اعتبار سے. جیسے ہر انسان کے لیے حیوان ہونا ضروری ہے ذات کے اعتبار سے، اور کبھی ضروری ہوتا ہے وصف کے اعتبار سے. جیسے ہر کاتب کے لیے انگلیوں کا حرکت کرنا ضروری ہے کس اعتبار سے؟ اس کے اس وصف کتابت کے اعتبار سے. وصف کتابت ہے تو انگلیوں کا حرکت کرنا ضرور ہوگا اس کے لیے. وصف کتابت نہ ہو پھر اس کی نفی ہو سکتی ہے، ویسے نفی نہیں ہو سکتی. اور کبھی ضرورت ہوتی ہے وقت کے اعتبار سے. کس اعتبار سے؟ پھر وہ وقت کبھی متعین ہوتا ہے اور کبھی غیر متعین ہوتا ہے. وقت متعین، جیسے یاد رکھو یہ جو زمین ہے یہ سورج کے گرد گھوم رہی ہے، زمین سورج کے گرد گھوم رہی ہے، اور پورے سال میں یہ ایک چکر سورج کے گرد پورا کرتی ہے، اور اسی وجہ سے یہ مختلف موسم بنتے ہیں، کبھی سردی کبھی گرمی کبھی بہار کبھی خزاں. یہ جو موسم بدلتے ہیں، یہ جو زمین سورج کے گرد گھوم رہی ہے، سورج آگ کا ایک بہت بڑا گولا ہے، زمین گیند کی طرح فضا میں تیرتی ہوئی سورج کے گرد سال میں ایک چکر پورا کرتی ہے، مسلسل گھوم رہی ہے سورج کے گرد. اور اسی طرح یہ جو چاند ہے یہ زمین کے گرد گھوم رہا ہے، چاند زمین کے گرد گھوم رہا ہے. اور یہ جو چاند اور زمین ہے یہ خود روشن نہیں، ان پر جو روشنی ہوتی ہے وہ سورج کی وجہ سے ہوتی ہے. آپ بھی دیکھتے ہیں سورج نکلتا ہے تو دن ہے، سورج ڈوب گیا تو رات ہے. تو یہ زمین اور چاند جو ہیں یہ اپنی روشنی سورج سے حاصل کرتے ہیں. جیسے ایک گیند ہے رات کا وقت ہے، گاڑی کی لائٹیں آپ سامنے سے جلائیں اور اس کے سامنے ایک گیند رکھ دیں، دیکھو گیند کا جو حصہ گاڑی کی طرف ہے وہ روشن ہو جائے گا سفید، اور جو گیند کا دوسری طرف پیچھے والا حصہ ہے وہ تاریک ہے، اس پر اندھیرا ہے. تو اسی طرح زمین کا جو حصہ سورج کے سامنے ہوتا ہے وہاں دن ہوتا ہے، اور جو حصہ پیچھے چلا جاتا ہے وہاں رات ہوتی ہے. تو یہ زمین سورج کے گرد بھی گھوم رہی ہے، پورے سال میں ایک چکر لگاتی ہے، اور یہ زمین سورج کے گرد چلتے ہوئے اپنے محور پر بھی گھوم رہی ہے لٹو کی طرح. جیسے لٹو گھوم رہا ہوتا ہے نا، دیکھو لٹو تیزی سے گھوم بھی رہا ہوتا ہے اور تھوڑا تھوڑا کبھی ایک طرف کو جا رہا ہوتا ہے، دیکھا ہوا آپ نے. اسی طرح یہ زمین گھومتی ہوئی سورج کے گرد چلتی ہے، اور یہ 24 گھنٹے میں یہ زمین اپنے محور کے گرد ایک دفعہ گھوم جاتی ہے، اور اس گھومنے کی وجہ سے دن اور رات بنتے ہیں. جو سورج کے گرد پورے سال میں چکر لگاتی ہے اس کی وجہ سے 4 موسم بنتے ہیں، اور یہ جو اپنے محور کے گرد لٹو کی طرح گھوم رہی ہے یہ پورا ایک چکر 24 گھنٹے میں یہ لگا لیتی ہے، اور اس کی وجہ سے دن اور رات بنتے ہیں. دیکھو زمین گھوم رہی ہے، سامنے سے سورج کی روشنی پڑ رہی ہے، گھومتے گھومتے جو حصہ زمین کا سورج کے سامنے ہے وہاں دن، اور پھر یہ گھومتے گھومتے یہ حصہ اندھیرے کی طرف آ جاتا ہے تو پھر وہاں کیا ہو جاتی ہے؟ رات. اور اگلے دن پھر وہ سورج کے سامنے آتا ہے تو پھر وہاں دن ہو جاتا ہے. تفصیل سمجھ میں آ رہی ہے. اور یہ جو چاند ہے یہ زمین کے گرد گھوم رہا ہے، چاند زمین کے گرد گھوم رہا ہے بھائی، और ये चांद और जमीन दोनों अपनी रोशनी सूरज से हासिल करते हैं। इनका जो हिस्सा सूरज के सामने होता है वहां दिन होता है, और जो हिस्सा पीछे की तरफ होता है वहां रात होती है। मैंने मिसाल दे दी, जैसे कोई टार्च जलाएं और उसके सामने एक गेंद रख दें थोड़े फासले पर, तो गेंद का एक हिस्सा तो टार्च की तरफ है, उस पर तो रोशनी पड़ रही है, और जो पीछे वाला हिस्सा है दूसरी जानिब गेंद के, वहां तो रोशनी नहीं पड़ रही, वहां अंधेरा है, वहां रात है भाई। तो जमीन और चांद दोनों अपनी रोशनी किससे हासिल करते हैं? सूरज से। तो ये जो चांद है ये जमीन के गिर्द घूम रहा है, ये चांद घूमते घूमते कभी कभार जमीन और सूरज के बिल्कुल बीच में आ जाता है, चुनांचे चांद का साया जमीन पे पड़ता है। चांद का चांद कहां आ गया? सूरज और जमीन के दरमियान। रोशनी आ रही है सूरज की तरफ से और किस पर पड़ रही थी? जमीन पर। लेकिन बीच में कौन आ गया? चांद। अब चांद का जो हिस्सा सूरज की तरफ है उस पर तो रोशनी पड़ रही है, लेकिन पीछे इसका जो साया आ रहा है वो किस पर पड़ेगा? जमीन पर पड़ेगा। तो इस हालत को कहते हैं सूरज ग्रहण। क्या कहते हैं? सूरज ग्रहण, यानी सूरज हमसे छुप जाएगा चांद की वजह से, सूरज दिखाई नहीं देगा। आप अखबारात में पढ़ते रहते हैं कि सूरज ग्रहण होगा, क्या माना होता है? कि जमीन और सूरज के बीच कौन आ गया? चांद आ गया, तो सूरज को ग्रहण लग गया, अब वो पूरा दिखाई नहीं दे रहा। और ये थोड़ी देर के लिए होता है, चंद मिनटों के लिए, चंद मिनटों के लिए या एक आध घंटे के लिए, तो वो फिर आगे निकल जाता है चांद, क्योंकि वो घूमता जा रहा है जमीन के गिर्द। पर जब चांद जमीन और सूरज के दरमियान आया तो चांद का साया किस पर पड़ा? जमीन पर। और जमीन वालों से सूरज छुप गया, तो इसको क्या कहते हैं? सूरज ग्रहण। और फिर चांद जब घूमते घूमते दूसरी तरफ आता है तो कभी जमीन का साया फिर चांद पर पड़ता है। चांद किसके गिर्द घूम रहा है? जमीन के गिर्द। तो चांद घूमते घूमते दूसरी जानिब आया जमीन के, और चांद पर रोशनी किससे आ रही है? सूरज से। तो जमीन बीच में आ गई और चांद दूसरी तरफ है, जमीन सूरज और चांद के बीच में आ गई। अब जमीन का साया चांद पर पड़ता है, इसको चांद ग्रहण कहते हैं। क्या कहते हैं? चांद ग्रहण। और वाज़ह चांद पर जमीन का साया पड़ता हुआ नजर आता है, और यह भी कुछ देर के लिए होता है, फिर आगे निकल जाता है चांद। सूरज ग्रहण समझ में आ गया। सूरज ग्रहण कब लगता है? जब चांद जमीन और सूरज के दरमियान आ जाए। और चांद ग्रहण कब लगता है? जब जमीन चांद और सूरज के दरमियान आ जाए। भाई आ जाए। अब देखिए, मसलन मैं कहता हूं चांद को ग्रहण लगना जरूरी है, तवज्जो है
जी।
बात जरूरत की चल रही थी कि जरूरत कभी जात के एतबार से होती है, कभी वसफ के एतबार से होती है, और कभी वक्त के एतबार से। फिर वक्त कभी मुतायन होगा और कभी गैर मुतायन। वक्त मुतायन की मिसाल, चांद के लिए ग्रहण होना जरूरी है जब जमीन चांद और सूरज के बीच आ जाए। तवज्जो है
जी।
जब जमीन चांद और सूरज के दरमियान आ जाए तो चांद के लिए ग्रहण लगना जरूरी है। ग्रहण लगेगा यानी उसे भाई, और यह ग्रहण लगना जरूरी है क्योंकि जमीन किसके बीच आ चुकी है? और यह जो चांद को ग्रहण लगा, क्या यह इसकी जात की वजह से जरूरी है? तवज्जो है
जी जी।
मैंने कहा चांद के लिए ग्रहण लगना जरूरी है। देखो जरूरी होने को मैं जिक्र कर रहा हूं
जी।
अब मुझे बताइए, क्या चांद को ग्रहण लगना जरूरी है चांद की जात की वजह से?
नहीं,
नहीं। क्या उसके वसफ की वजह से? नहीं। हां, एक वक्त है, एक मुतायन वक्त, और वो कब? जब जमीन इन दोनों के दरमियान आ जाए। एक मुतायन वक्त में चांद पर ग्रहण लगना जरूरी है, और वो कौन सा मुतायन वक्त है?
जब
जमीन चांद और सूरज के बीच में आ जाए। तो जरूरी कभी जात के एतबार से होता है, कभी वसफ के एतबार से, और कभी वक्त के एतबार से, और वक्त कभी मुतायन होगा और कभी गैर मुतायन। जैसे मैंने क्या कहा, चांद पर ग्रहण लगना जरूरी है, क्या हर वक्त या एक खास वक्त में?
खास
वक्त में। और वो कौन सा वक्त है?
जब
जमीन चांद और सूरज के बीच में आ जाए। और कभी कभार वक्त गैर मुआयन में एक चीज जरूरी होती है। वक्त मसलन मैं कहता हूं हर इंसान के लिए सांस लेना जरूरी है किसी न किसी वक्त में। हर इंसान के लिए सांस लेना जरूरी है किसी न किसी वक्त में। बस देखो, ये जो हम सांस लेते हैं ना, ये जो हम हवा फेफड़ों में लेकर जाते हैं, अंदर को सांस खींचते हैं, यह है सांस लेना। सांस हम अंदर खींचते हैं, फिर उसके बाद फिर सांस को हम बाहर निकालते हैं। तो गोया इस वक्त हम सांस नहीं ले रहे, जो अंदर खींच रहे हैं ये क्या कर रहे हैं, सांस ले रहे हैं, और जो बाहर निकाल रहे हैं ये तो हम सांस नहीं ले रहे, बल्कि इसमें तो हम हवा को फेफड़ों से खारिज कर रहे हैं। तो जिस वक्त हम सांस अंदर लेकर जाते हैं तो इस वक्त गोया हम सांस ले रहे हैं, और जब सांस बाहर निकाल रहे हैं तो गोया इस वक्त हम सांस नहीं ले रहे, इस वक्त हम सांस नहीं ले रहे, इस वक्त वही हवा जो हमने फेफड़ों में दाखिल की थी उसी को क्या कर रहे हैं, खारिज कर रहे हैं। तो सांस लेने का क्या माना, हवा को हम अंदर खींचें, यह है सांस लेना, और ये जो बाहर निकालना है यह सांस लेना नहीं है। तो देखो, जब हम सांस अंदर खींच रहे हैं हम सांस ले रहे हैं, और जब हम सांस बाहर निकाल रहे हैं तो गोया उस वक्त हम सांस नहीं ले रहे। तो मसलन मैं कहता हूं, हर इंसान के लिए सांस लेना जरूरी है किसी वक्त, यूं कह, हर इंसान सांस लेने वाला है किसी न किसी वक्त, और हर इंसान सांस लेने वाला नहीं है किसी वक्त। किसी वक्त हम सांस ले रहे हैं और किसी वक्त सांस नहीं ले रहे। हर इंसान के लिए जरूरी है कि वो सांस लेने वाला हो किसी वक्त, और उसके लिए जरूरी है कि वो सांस न लेने वाला हो किसी वक्त। देखो मुसलसल है ना, हम सांस अंदर खींचते हैं और फिर बाहर निकालते हैं, तो अंदर सांस ले जाना जरूरी और फिर उसको निकालना भी जरूरी, तो मुतनफिस होना भी जरूरी, मुतनफिस सांस लेने वाला इंसान के लिए मुतनफिस होना भी जरूरी, इसके बगैर वो जिंदा नहीं रहेगा, और गैर मुतनफिस होना भी जरूरी, सांस बाहर नहीं निकालेगा तो भी जिंदा नहीं रहेगा। तो इंसान के लिए सांस लेना भी यानी मुतनफिस होना भी जरूरी और गैर मुतनफिस होना भी जरूरी, लेकिन किसी मुअय्यन वक्त में या किसी न किसी वक्त में, किसी न किसी यूं को किसी वक्त में इंसान के लिए मुतनफिस होना जरूरी है और किसी वक्त में इंसान के लिए गैर मुतनफिस होना जरूरी है, इसमें मुअय्यन वक्त नहीं है। चांद पर ग्रहण लगना वो एक मुअय्यन वक्त में था जब जमीन उन दोनों के दरमियान आ जाए, लेकिन ये सांस लेने में कोई मुतय्यन वक्त नहीं है, किसी वक्त सांस लेते हैं और किसी वक्त हम सांस नहीं लेते। तो सांस लेना भी हमारे लिए जरूरी और न लेना भी हमारे लिए जरूरी है। बात समझ में आ रही है? तो मालूम हुआ जरूरत चार किस्म पर हो सकती है। ये जरूरत या तो जात के एतबार से होती है, या वसफ के एतबार से होती है, या वक्त के एतबार से होती है, और फिर वो वक्त जो है वो या मुतायन होगा या गैर मुतायन होगा, तो चार किस्में बन जाएंगी। अगर जात के एतबार से एक चीज का सबूत या नफी जरूरी है तो उसको जरूरिया मुतलका कहेंगे। क्या कहेंगे? जरूरिया मुतलका। अगर वसफ के एतबार से जरूरी हो तो उसको मशरूता आम्मा कहेंगे। क्या कहेंगे? मशरूता आम्मा। और अगर वक्त मुअय्यन के अंदर जरूरी हो तो उसको वक्तिया मुतलका कहते हैं, और अगर वक्त गैर मुअय्यन में जरूरी हो तो उसको मुंतशिरा मुतलका कहते हैं। किताब पे नजर है, चार किस्में आपने पढ़ ली मुअज्जहात की। भाई ये जरूरत किस एतबार से होगी, या जात के एतबार से, या वसफ के एतबार से, या वक्त के एतबार से, फिर वो वक्त या मुतायन होगा या गैर मुतायन, यानी वक्त मुतायन में जरूरी होगा मौजू के लिए महमूल का सबूत या मौजू से महमूल की नफी, किसी मुअय्यन वक्त में होगी या वक्त गैर मुअय्यन में। अगर जात के एतबार से महमूल का सबूत मौजू के लिए, तवज्जो है, सारी बात निस्बत की चल रही है, निस्बत चाहे ईजाबी हो चाहे सलबी, तो वो निस्बत चाहे ईजाबी हो या सलबी वो जरूरी होगी, या तो जरूरी होगी जात के एतबार से, या वसफ के एतबार से, या वक्त के एतबार से, और फिर वक्त के एतबार से या तो किसी मुतायन वक्त के एतबार से जरूरी होगी या किसी गैर मुतायन वक्त के एतबार से जरूरी। तो जरूरत की चार किस्में बन गई। कितनी? चार। एक क्या? जात के एतबार से, एक वसफ के एतबार से, एक वक्त मुतायन के एतबार से, और एक वक्त गैर मुतायन के एतबार से। तो अगर जात के एतबार से जरूरी हो, क्या चीज जरूरी हो? महमूल का सबूत मौजू के लिए या महमूल की नफी मौजू से। अगर यह जात के एतबार से जरूरी हो तो इसको क्या कहेंगे? जरूरिया मुतलका। किताब पर नजर रखो, उसको क्या कहेंगे, जरूरिया मुतलका, और अगर वसफ के एतबार से हो तो उसको मशरूता आमा कहेंगे, और अगर वक्त मुअय्यन के एतबार से हो तो वक्तिया मुतलका कहेंगे, और वक्त गैर मुअय्यन के एतबार से हो तो मुंतशिरा मुतलका कहेंगे। बात समझ में आ गई, आगे शरा में भी खूब तफसील आ जाएगी। भाई देखिए, भाई अब तर्जमा देखिए, फइन कान अल हुक्म फीहा, अगर उस कजिए के अंदर हुक्म हो, बे जरूरत निस्बती, किस चीज का हुक्म हो, निस्बत के जरूरी होने का, देखा बे जरूरत की बात आ गई, कहते हैं फइन कान अल हुक्म फीहा बे जरूरत निस्बती, अगर कजिए के अंदर निस्बत के जरूरी होने का हुक्म हो, किस चीज का, निस्बत के जरूरी होने का, और फिर मैंने बताया कितनी किस्म पर हो सकता है, जरूरी होना चार किस्म पर हो सकता है, वो बयान करने लगे। अगर कजिए के अंदर निस्बत के जरूरी होने का हुक्म हो, मा दाम जातुल मौजू मौजूदतन, जब तक जात मौजू मौजूद है, यानी जात के एतबार से जब तक जात मौजू है उसके लिए महमूल का होना जरूरी है, जैसे कुल इंसान इन हैवान उन, हर इंसान के लिए हैवान होना जरूरी, जब तक जात इंसान मौजूद है उसके लिए हैवान होना जरूरी, यह नहीं हो सकता इंसान तो हो और हैवान ना हो। तो कहते हैं फइनकान अल हुक्म फीहा बि जरूरत निस्बती, अगर कजिए के अंदर निस्बत के जरूरी होने का हुक्म हो, मा दाम जातुल मौजू मौजूदतन, जब तक जात मौजू मौजूद है, फजरूरियतुन मुतलकतुन, तो वो कजिया जो है जरूरिया मुतलका है, औ मादाम वस्फुहु, ये मादाम वस्फुहु का आतफ करें मादाम जातुल मौजू मौजूदतन पर, और फइन कान अल हुक्म फीहा बि जरूरत निस्बती, यह सबसे जुड़ता जाएगा, और अगर कजिए में हुक्म हो निस्बत के जरूरी होने का, मा दाम वस्फुहु, जब तक उस मौजू के लिए वो वाला वसफ है, जब तक उस मौजू के लिए वो वाला मा दाम वस्फुहु, जब तक वो वसफ है, फमशरूततुन आम्मतुन, तो वो कजिया मशरूता आम्मा है, और फी वक्त मुअय्यनिन, या किसी मुअय्यन वक्त में, यानी फिर उसको जोड़ो, अगर कजिए के अंदर हुक्म हो निस्बत के जरूरी होने का, तवज्जो है, फइन कान अल हुक्म फीहा बि जरूरत निस्बती, इसको हर एक के साथ जोड़ना है, और अगर कजिए के अंदर हुक्म हो निस्बत के जरूरी होने का, फी वक्त मुअय्यन, किसी मुअय्यन वक्त में, कि किसी मुअय्यन वक्त में ये निस्बत जरूरी है, फवक्तियतुन मुतलकतुन, तो वो क्या है, वक्तिया मुतलका है, और गैर मुअय्यन, या वो निस्बत जरूरी है किसी गैर मुअय्यन वक्त में, फमुंतशिरतुन मुतलकतुन, तो वो मुंतशिरा मुतलका है। बात समझ में आ गई, देखिए अब शरा में देखिए भाई, अब कौलुहु बि कैफियत निस्बती, कहते निस्बतुल महमूल इलल मौजू सवा उनकानत इजाबियतन औ सलबियतन, के महमूल की जो निस्बत होती है मौजू की तरफ बराबर है, चाहे वो ईजाबी हो या सलबी हो, तकूनु ला महालता मुकय्यफतन फी नफ्सिल अमरी वल वाकई बि कैफियतिन, के तकूनु ला महालता, ला महाला कतई तौर पर, यकीनी तौर पर, तो कहते हैं यकीनी तौर पर वो निस्बत जो है वो मुकय्यफ होगी नफ्सुल अमर और वाकई में, बि कैफियतिन, किसी कैफियत के साथ, यानी नफ्सुल अमर और वाकई में, नफ्सुल अमर और वाकई में भी उसकी कोई ना कोई कैफियत, वो जो एक चीज का इस्बात कर रहे हैं दूसरी चीज के लिए, या एक चीज की नफी कर रहे हैं, उसकी कोई ना कोई कैफियत नफ्सुल अमर में जरूर होगी, मिसलु जरूरती अविल दवामी अविल इम्कानी अविल इम्तिनाई वगैरह जालिका, जैसे कि जरूरी होना अविल दवामी या दायमी होना, अविल इम्कानी या मुमकिन होना, अविल इम्तिनाई या मुमतनिया होना वगैरह जालिका या इसके अलावा, फतिल कल कैफियतुल वाकियातु फी नफ्सिल अमरि तुसम्मा मादतल कजियती, बस वो कैफियत जो नफ्सुल अमर में वाकई हो उसको मादाए कजिया कहते हैं, नफ्सुल अमर में जो कैफियत है उसको क्या कहते हैं, मादा कजिया, सुम कद युसर्रहु फिल कजियती बि अन्न तिलका निस्बत मुकय्यफतुन फी नफ्सिल अमरी बि कैफियतिन कजा फल कजियतु हीन इज़िन तुसम्मा मुवज्जहतन, सुम कद युसर्रहु, फिर कभी कभार तस्रीह की जाती है कजिये में भी, कि बि अन्न तिलका निस्बत मुकय्यफतुन फी नफ्सिल अमरी, कि वो निस्बत जो है मुकय्यफ है नफ्सुल अमर में, बि कैफियति कजा, इस तरह की कैफियत के साथ। भाई देखिए, जैद के लिए नफ्सुल अमर में कियाम साबित है, ये जरूरी है या मुमकिन है, मुमकिन है, तो कभी कभार फिर कजिये में भी बयान कर दिया जाता है कि जैद उन कायमुन बिल इमकानी, कजिये में भी बिल इमकान को क्या कर दिया जाता है, जिक्र, जब जिक्र कर दिया जाए तो उस वक्त इस कजिये को मुअज्जहा कहते हैं, यही बयान कर रहे हैं। तो कहते हैं सुम मकद युसर रहू फिल कजियते, फिर कभी कजिये में भी तस्रीह कर दी जाती है, बेअन्न तिल्का निस्बता मुकय्यफत फी नफ्सिल अमरी भी कैफियत कजा, कि ये वाली निस्बत जो है, ये जो जैद की तरफ मैं क्याम की निस्बत मसलन कर रहा हूं, ये मुकय्यफ है नफ्सुल अमर और वाकई में भी कैफियत कजा, इस तरह की कैफियत के साथ ये मुकय्यफ है। फल कजियत हीन तुसम्मा मुअज्जहतन, तो उस वक्त कजिये को मुअज्जहा कहते हैं। वकद ला युसर रहू बिज़ालिका, और कभी इस कैफियत की तस्रीह नहीं की जाती। फतुसम्मल कजियतु मुतलकतन, तो फिर कजिये को मुतलका कहते हैं। वल्लफ्ज़ु दालु अलैहा फिल कजियतिल मलफूजती, और वो लफ्ज जो दलालत कर रहा हो उस कैफियत पर कजिया मलफूजा में। वस सूरतुल अक्लियत दालतु अलैहा फिल कजियतिल माकूलती, और वो सूरत अकलिया जो दलालत कर रही हो उस कैफियत पर कजिया माकूला में। तो सम्मा जिहतल कजियती, उसको जिहत कजिया कहते हैं। भाई देखो, इधर देखिए, सूरत अकलिया की बात आ गई। मैंने आपको बताया नफ्सुल अमर में एक चीज के लिए दूसरी चीज का सबूत या एक चीज से दूसरी चीज की नफी, इसकी कोई ना कोई कैफियत जरूर होगी, और यही कैफियत अगर कजिये में जिक्र कर दी जाए तो इसको क्या कहते हैं? जिहत कहते हैं। क्या कहते हैं? और नफ्सुल अमर और वाकई में कैफियत जो है उसका क्या नाम है? मादा कजिया। और कजिये के लफ्जों में इसको जिक्र करें तो इसको क्या कहते हैं? जिहत कजिया। और ये जिहत कजिया क्या करती है? उस मादा कजिया पर दलालत करती है, इससे वो समझ में आती है। और कजिया, कजिया तो आपने पढ़ा है, कौल यहतमिल सिद्क वल किज़्ब, वो कौल है जो सिद्क और किज़्ब का इस्तेमाल रखे। यहां एक एतराज हुआ था कि कौल से तो लफ्ज मुराद है और कजिया तो मलफूजा भी होता है और माकूला भी। मैं जो कुछ बोल रहा हूं जुबान वैसे ही चल रही है या जहन में सोचता जा रहा हूं? जहन में सोच। तो कजिया तो दो किस्म पर है, एक माकूला है जो जहन में है और एक मलफूजा है जो किससे अदा किया? जुबान से। तो जिहत सिर्फ कजिया मलफूजा में नहीं होती, जिहत कजिया माकूला में भी होती है, जिहत कजिया माकूला में भी होती है। लेकिन जो कजिया मलफूजा है उसमें जिहत जो आएगी वो लफ्ज होगी, जैदुन कायमुन बिल इमकानी, ये बिल इमकान क्या है? लफ्ज है। तो कजिया मलफूजा में जिहत लफ्ज की सूरत में आएगी और कजिया माकूला में सूरत अकलिया की शक्ल में आएगी। किस में? यानी यही चीज जहन में सोची तो कोई ना कोई चीज बिल इमकान पर दलालत कर रही है, यानी जहन में, लेकिन वह लफ्ज नहीं। लफ्ज तो हुआ जो जुबान से अदा करें, जैद उन कायम उन, जब मैंने जुबान से कहा फिर तो यह कजिया मलफूजा है, लेकिन यही कजिया मैंने जहन, मेरे जहन में है तो फिर यह कजिया माकूला। और कजिया मलफूजा में जैसे जिहत आती है इसी तरह कजिया माकूला में भी जिहत आती है। तो कजिया मलफूजा में जिहत कोई ना कोई लफ्ज होगा, जैद उन कायम उन बेल इमकानी, तवज्जो है, और जहन में भी यही है, जैद उन कायम उन बिल इमकान, लेकिन उसको तो लफ्ज नहीं कहेंगे। लफ्ज तो वो होता है जो किससे अदा करते हैं? जुबान से। तो जहन में जो चीज उस जिहत पर दलालत करे उसको कहेंगे सूरत अकलिया। कोई सूरत होगी ना जो उस पर क्या कर रही होगी? दलालत कर रही होगी, उसको क्या कहते हैं? सूरत अकलिया। यानी कोई पहचान है उसकी जहन में, क्या है? सूरत से सूरत ना मुराद ने के तस्वीर है, मुराद है उसकी जो पहचान है जहन में। मेरे जहन में भी यह पहचान है कि जैद के लिए जो कियाम साबित है यह कोई लाजमी या वजूबी नहीं है बल्कि यह मुमकिन है, इमकान है। तो जहन में जो चीज उस जिहत पर दलालत करे, यानी यूं कहो कजिया माकूला में जो चीज जिहत पर दलालत करे उसको क्या कहते हैं? सूरत अकलिया। क्या कहते हैं? सूरत अकलिया। जहन में जो चीज उस पर दलालत करे वो क्या है? सूरत अकलिया, और वही जिहत है। वही क्या है? जिहत। कजिया माकूला में भी जिहत हो सकती है और कजिया मलफूजा में भी, लेकिन कजिया मलफूजा में जिहत होगी वो कोई लफ्ज होगा, और जहन में जो जिहत है वो सूरत अकलिया है। वो क्या है? सूरत अकलिया है। मसलन मैं कहता हूं जैद उन कायम उन बिल इमकानी, जैद का खड़ा होना मुमकिन है। ये जुबान वैसे चल पड़ी या पहले मैंने जहन में तसव्वुर किया? पहले जहन में भी तसव्वुर किया कि जैद के लिए कियाम मुमकिन है, तो वहां भी मैं जिहत लेकर आया, लेकिन वो जिहत क्या लफ्ज थी? नहीं, वो सूरत अकलिया थी। क्या थी? सूरत अकलिया थी। तो जिहत जो है कजिया मलफूजा में भी होगी और जिहत कजिया माकूला में। कजिया मलफूजा में जिहत किस शक्ल में होगी? लफ्ज की सूरत में, और कजिया माकूला में सूरत अकलिया की सूरत में होगी। बात समझ में आ गई? कहते हैं वल लफ्ज दालु अलैहा फिल कजियती, और वो लफ्ज जो दलालत करता है उस कैफियत पर, फिल कजियतिल मलफूजती, किसमें? वो लफ्ज जो दलालत करता है उस कैफियत पर कजिया मलफूजा में, व सूरत अकलियत दालत अलैहा फिल कजियतिल माकूलती, और वो सूरत अकलिया जो उस कैफियत पर दलालत करती है कजिया माकूला में, तो सम्मा जिहत अल कजियती, उसको क्या कहते हैं? जिहत कजिया कहते हैं। बात समझ में आ गई? यही कैफियत आप लफ्जों में लाएं तो कोई लफ्ज उस पर दलालत करेगा, और यही कैफियत कहां पर हो? कजिया माकूला में हो तो कोई सूरत अकलिया उस पर क्या करेगी? यानी कोई चीज जहन में होगी जो इस पर क्या करेगी? दलालत करेगी। तो उसको क्या कहते हैं? वो लफ्ज या वो सूरत अकलिया जो इस कैफियत पर दलालत कर रहा है उसको जिहत कजिया कहते हैं। नफ्सुल अमर में जब भी एक चीज दूसरी चीज के लिए साबित होगी या एक चीज की दूसरी चीज से नफी होगी, उसकी कोई ना कोई कैफियत जरूर होगी, और उस कैफियत को मादा कजिया कहते हैं। और कजिया के अंदर जो लफ्ज उस कैफियत पर दलालत करे या जो सूरत अकलिया उस कैफियत पर दलालत करे उसको जिहत कजिया कहते हैं, और जिस कजिया में यह जिहत पाई जाए उसको कजिया मुअज्जहा कहते हैं। तो नफ्सुल अमर में उसके लिए कोई ना कोई कैफियत जरूर होगी। जहन के अंदर देखो, कजिया माकूला के अंदर जो चीज उस कैफियत पर दलालत करे उसको सूरत अकलिया कहते हैं। क्या कहते हैं? जो भी चीज, भाई देखो, जहन में भी जब आप सोचते हैं कि जैद के लिए कयाम साबित है, तो साथ अगर उसके कैफियत आ जाती है कि किस कैफियत से उसके लिए यह कयाम साबित है, तो जो चीज उस कैफियत पर दलालत करने वाली है जहन के अंदर, उसको सूरत अकलिया क्या कहें? उसको सूरत अकलिया कहेंगे। क्या कहेंगे? सूरत अकलिया, जो उस कैफियत पर दलालत कर रही है। बात समझ में आ गई? तो कहते हैं वल्लफ्ज़ु दालु अलैहा फिल कज़ियतिल मलफूज़ती, बस वो लफ्ज जो दलालत कर रहा है उस कैफियत पर, फिल कज़ियतिल मलफूज़ती, कज़िया मलफूजा में, व सूरत अकलियत दालत अलैहा फिल कज़ियतिल माकूला में, और वो सूरत अकलिया जो उस कैफियत पर दलालत कर रही है कज़िया माकूला में, तो सम्मा जिहत अल कज़ियती, उसको जिहत कज़िया कहते हैं। मालूम हुआ जिहत कज़िया कज़िया मलफूजा में कोई लफ्ज होगा, जैद उन कायम उन बिल इमकानी, तो कजिया मलफूजा में जिहत पर क्या लफ्ज दलालत कर रहा है? बिल इमकान। इसी तरह जहन के अंदर भी कोई चीज इस कैफियत पर दलालत कर रही होगी, उसका नाम, उसको क्या कहेंगे? सूरत अकलिया, यानी कोई भी चीज हो, कोई जो उसकी पहचान है हमारे जहन में, उसको क्या कह दिया? सूरत अकलिया कह दिया। तो जो सूरत अकलिया भी इस कैफियत पर कजिया माकूला के अंदर दलालत कर रही हो, उसको जिहते कजिया कहते हैं। आगे देखिए, फइन ताबकतिल जिहतुल माद्दता सदकतिल कजियतु, अगर जिहत मुताबिक हो गई मादे के तो कजिया सादिक है। फइन ताबकतिल जिहतुल माद्दता, अगर जिहत कजिया मुताबिक हो जाए किसके? मादे कजिया के, सदकतिल कजियतु, तो कजिया सादिक होगा। मसलन मुझे बताइए, जैद के लिए खारिज में या वाकई में कियाम साबित है, जैद के लिए वाकई में कियाम साबित है, और इसकी क्या कैफियत है? यह जरूरी है, दायमी है या मुमकिन है?
मुमकिन है,
है। तो नफ्सुल अमर में यह कैफियत क्या है? बिल इमकान है। तवज्जो है, नफ्सुल अमर में यह जैद के लिए जो ये कयाम साबित है, इसकी कैफियत क्या? बिल इमकान। तो अगर कजिए के अंदर भी मैं इसको जिक्र करूं, इसी तरह मैं कहता हूं जैद उन कायम उन बिल इमकान, तो देखो बिल इमकान जो कजिए में लफ्ज आया यह है जिहत कजिया, और वाकई के अंदर भी यही कैफियत है, वो क्या है? मादा कजिया, और यह जिहत कजिया मादा कजिया के मुताबिक है। जिहत कजिया क्या है? बिल इमकान, और वाकई में भी क्या है? बिल इमकान, तो बिल इमकान बिल इमकान के मुताबिक हो गया, तो हम कहेंगे ये कजिया सादिक है। ये क्या है? अब देखो नफ्सुल अमर में जैद खड़ा है, अब देखो मसलन मैं जुमला बोलता हूं जैदुन काइमुन बिल जरूरती, जैदुन भाई जैद के लिए कयाम वाकई में है या नहीं? वाकई में है। मैंने भी क्या कहा? जैदुन काइम, वाकई में जैद के लिए कयाम किस कैफियत से है? मुमकिन है। और मैं क्या ले आया? बेजरूरत। तो यहां पर जिहत कजिया मादा कजिया के मुताबिक नहीं, लिहाजा इसको काजिब कहेंगे। यह कजिया काजिब है, झूठ है, सच नहीं है। जैदुन कायमुन बेजरूरती, जिहत में क्या लेकर आया? बेजरूरत। और नफसुल अमर और वाकई में क्या है? बेल इमकान। तो यह बेजरूरत बिल इमकान के मुताबिक है नहीं, यह तो उसके मुताबिक नहीं, लिहाजा इस कजिए को काजिब कहेंगे। हालांकि देखो वाकई में जैद के लिए कयाम है, और मैंने भी क्या कहा है? जैद उन कायम उन जैद के लिए क्या साबित है? कयाम। लेकिन सिर्फ जिहत गलत ले आया तो हम क्या कहेंगे? कजिया काजिब है। तो सिर्फ जैद उन कायम उन कहूं तो कजिया सादिक, और साथ जिहत में गलत ले आऊं तो सारे कजिए को ही क्या कहना पड़ेगा? काजिब कहना पड़ेगा। जैद के लिए तो कयाम वाकई में मुमकिन है, और मैंने तो क्या कह दिया? जैद के लिए कयाम भी जरूरत ही जरूरी है, वाजिब है। तो जिहत कजिया मादा कजिया के मुताबिक नहीं, लिहाजा इस कजिए को क्या कहना पड़ेगा? काजिब। तो कहते हैं इन ताबकतिल जिहतुल मादा ता सदकतिल कजियतु, अगर जिहत जो है मुताबिक हो जाए मादा के तो वो कजिया सादिक है। का कौलिना, जैसे हमारा ये कौल अल इंसान हैवान उन बे जरूरती, कि इंसान हैवान है बे जरूरती, यकीनी तौर पर इंसान हैवान है। याद रखो बे जरूरत का लफ्स या तो इसके माने जरूरी कर लें, इंसान के लिए हैवान होना जरूरी है, या इसका तर्जमा कर लें बे जरूरत का बदीही और यकीनी तौर पर, बदीही तौर पर, यकीनी तौर पर। अल इंसान हैवान उन बे जरूरत, बे जरूरत का क्या तर्जमा कर लें? बदीही तौर पर, या तर्जमा क्या कर लें? यकीनी तौर पर। इंसान हैवान है बदीही तौर पर, यूं कहें इंसान हैवान है यकीनी तौर पर, इसमें किसी किस्म का कोई शक और शुबा नहीं। यूं कहें इंसान के लिए हैवान होना जरूरी है, लाजमी है, वाजिब है। ऐसा नहीं हो सकता इंसान हो और हैवान न हो। तो देखो इंसान के लिए हैवान होना वाक़े और नफ्सुल अमर में भी जरूरी है, और कजिए में भी मैं क्या ले आया? बेजरूरत। तो जिहत कजिया मुताबिक हो गई मादा कजिया के, लिहाजा इस कजिए को क्या कहेंगे? सादिक कहेंगे। वह इल्ला कजबत, और अगर ऐसा ना हो तो फिर कजिया झूठा होगा। का कौलीना, जैसे हमारा ये कौल कुल्लो इंसान इन हजर उन बे जरूरती, हर इंसान पत्थर है लाजमी तौर पर, जरूरी तौर पर। जी अब मुझे बताइए, हर इंसान का पत्थर होना जरूरी है, मुमकिन है या मुमतनेअ है? मुमतनेअ है। तो कहना चाहिए था कुल्लो इंसान इन हजर उन बिल इम्तिनाई, हर इंसान का हजर होना मुमतनेअ है। देखो जिहत कजिया बदल गई, गलत ले आए तो इसको, तो इस कजिए को क्या कहेंगे? काजिब कहेंगे। बात समझ में आ रही? या इसके बजाय और मिसाल ले आओ तो बात और वाजे हो जाएगी। मसलन दूसरी मिसाल ले आए, मसलन मैं कहता हूं कुल्लो इंसान इन कातिबुन, हर इंसान कातिब है। एक है किताबत की सलाहियत, वो तो हर इंसान में अल्लाह ने रखी है, लेकिन यहां किताबत की सलाहियत ना मुराद लें, बिलफेल किताबत लें, यानी वाकई बिलफेल क्या करे? हाथ से कोई चीज लिखे। तो अब मैं कहता हूं कुल्लो इंसान इन कातिबुन, हर इंसान हाथ से किताबत करने वाला है। अब मुझे बताइए, हर इंसान का हाथ से किताबत करना जरूरी है, मुमतनेअ है या मुमकिन है? मुमकिन है, इम्कान है। अगर सीख लेगा तो फिर हाथ से लिख सकता है। तो मालूम हुआ नफ्सुल अमर में और वाकई में इंसान के लिए जो बिलफेल किताबत है यानी हाथ से लिखना, वो मुमकिन है। नफ्सुल अमर और वाकई में वो क्या है? मुमकिन है। तो कजिए में मुझे यूं कहना चाहिए कुल्लो इंसान इन कातिबुन बिल इम्कानी, लेकिन मैं बिल इम्कान की बजाय कह देता हूं बिल जरूरती। यूं कहूं, मैं कह देता हूं बिद्दवामी, कुल्लो इंसान इन कातिबुन बिद्दवामी, हर इंसान किताबत करने वाला है, हाथ से लिखता है, बिद्दवाम हर वक्त। क्या हर वक्त हर इंसान लिखता रहता है? नहीं। तो देखो मादा कजिया क्या था? बिल इम्कान। और जिहत में क्या ले आया? बिद्दवाम ले आया। तो देखो जिहत कजिया मादा कजिया के मुताबिक नहीं, तो इस कजिए को क्या कहेंगे? काजिब कहेंगे। तो कुल्लो इंसान इन कातिबुन बिल इमकान कहें तो ठीक, और बिस जरूरत या बिद दवाम कहें तो ये दुरुस्त नहीं है, तो फिर ये कजिया काजिब होगा। बात समझ में आ गई। हासिल कलाम फिर सुन लें। आज आपने मुवज्जहात के बारे में पढ़ा कि नफ्सुल अमर में एक चीज का सबूत दूसरी चीज के लिए या एक चीज की नफी दूसरी चीज से, इसकी कोई ना कोई कैफियत जरूर होगी, या तो ये जरूरी होगा या मुमकिन होगा या दायमी होगा या तीन जमानों में से किसी एक जमाने में होगा, तो इसको मादा कजिया कहते हैं। और कजिया के अंदर अगर कोई ऐसा लफ्ज ले आए जो इस पर दलालत करे तो उसको जिहत कजिया कहते हैं, और ये जिहत कजिया मादा कजिया के मुताबिक होगी तो कजिया सादिक है, अगर मुताबिक नहीं तो कजिया काजिब है। और जिस कजिए के अंदर जिहत आए उसको मुवज्जहा भी कहते हैं और उसको रुबाइया भी कहते हैं, और जिस कजिए में जिहत जिक्र ना हो उसको कजिया मुतलका कहते हैं। और उसके बाद फिर मैंने आपको उनवान मौजू और वस्फ मौजू के बारे में भी बतलाया था कि जिस लफ्ज के जरिए मौजू को ताबीर किया जाए वो उनवान मौजू और वस्फ मौजू कहलाता है। एक है उनवान मौजू, एक है जात मौजू। उनवान मौजू और चीज और जात मौजू और चीज। मसलन जैद उन कायम उन, उनवान मौजू क्या जैद, ये लफ्ज जैद है, और जात मौजू क्या है वो जैद की जो जात है जो वाकई में के अंदर मौजूद है। तो उनवान मौजू और चीज और जात मौजू और चीज, और इसको उनवान कहते हैं इसलिए क्योंकि जिस तरह किसी मजमून के ऊपर जो उनवान दिया जाता है उससे मजमून का पता चल जाता है कि किस बारे में है, या जिस तरह खत के ऊपर उनवान यानी पता वगैरह होता है और वो पता हमें बतला देता है ये खत किसके लिए है, तो इसी तरह यहां भी उनवान मौजू क्या करता है, जाते मौजू का पता देता है। जैद कहा तो जाते जैद देखो जहन में आ गई, तो उनवान मौजू से मारिफत होती है किसकी, जाते मौजू। उनवान मौजू से मारिफत होती है किसकी, जाते मौजू की। और मैंने बताया था कि उनवान मौजू या वस्फ मौजू कभी मौजू का ऐन होता है, कभी मौजू का जुज होता है, और कभी मौजू का वसफ होता है। और फिर मैंने आपको यह भी बतलाया कि ये मुवज्जहात जो हैं ये बहुत ज्यादा हैं, लेकिन मनातिका जिससे बहस करते हैं वो 15 हैं, 15 हैं, 8 उनमें से बसाइत हैं और 7 मुरक्कबात हैं। बसाइत कजिया मुवज्जहा बसीता किसको कहेंगे, जिसमें सिर्फ ईजाब हो या सिर्फ सल्ब हो, जबकि मुरक्कब वो है जिसमें ईजाब के साथ साथ सल्ब, एक ही कजिए में ईजाब भी होगा और सल्ब भी होगा तो वह मुरक्कबा कहलाएगा। तो बसाइत 8 हैं और मुरक्कबात 7 हैं, 7 हैं। फिर ये जो जरूरत है, जरूरत कभी जात के एतबार से होती है और कभी वसफ के एतबार से और कभी वक्त के एतबार से। ये यूं कहो कि जरूरत या तो जाती होगी या वसफी होगी या वक्ती होगी, और फिर वक्ती दो किस्म पर है, या तो किसी वक्त मुआयन में जरूरी होगी या किसी वक्त गैर मुआयन में वो चीज वो निस्बत जरूरी होगी। तो इस एतबार से 4 किस्में हो गई भाई। अगर ये निस्बत मौजू की जात के एतबार से जरूरी है तो उसको जरूरिया मुतलका कहते हैं, और अगर ये निस्बत वस्फ मौजू के एतबार से जरूरी है तो इसको मशरूता आमा कहते हैं, और अगर किसी वक्त मुआयन के एतबार से यह निस्बत जरूरी है तो फिर इसको वक्तिया मुतलका कहते हैं, और अगर किसी वक्त गैर मुआयन के एतबार से यह निस्बत जरूरी है तो इसको मुंतशिरा मुतलका कहते हैं। बात समझ में आ गई। इंशाल्लाह आगे फिर मजीद तफसील में बार बार तकरार करवाऊंगा, इंशाल्लाह सारा अल्लाह बहुत आसान फरमा देंगे। बात समझ में आ गई। और हां, मैंने बताया था कि वो जिहतें जो इंदल मनातिका मोतबर हैं वो 4 हैं, एक बिल जरूरत है, एक बिल इम्कान है, एक बिल दवाम है, और एक बिल फेल है। बिल जरूरत में निस्बत के जरूरी होने को बयान किया जाता है कि यह निस्बत जरूरी है, और बिल इम्कान में निस्बत के मुमकिन होने को बयान किया जाता है कि यह निस्बत मुमकिन है, और बिल दवाम में दवाम यानी हमेशगी को बयान किया जाता है, और बिल फेल के जरिए 3 जमानों में से एक जमाने को बयान किया जाता है। बात समझ में आ गई। चलिए बस, हादा हुवल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।